بسم اللہ الرحمن الرحیم. ناظرین کرام، السلام علیکم. پروگرام ہماری نگاہ کے ساتھ آپ کا میزبان باقر مہدی حاضر خدمت ہے. آج کا ہمارا پروگرام سرزمین پاکستان کے جسم پر لگا ہوا وہ پرانا زخم ہے جو اب ایک عالمی المیہ میں تبدیل ہو گیا ہے، جس کا نام پارا چنار ہے. اور یہ زخم آج کا نہیں بلکہ گزشتہ دہائیوں سے موجود ہے کہ جس کی تکلیف میں روز بروز اضافہ ہوتا جا رہا ہے، اور اس زخم کا مداوع بھی نہیں کرنے دیا جا رہا، جس کی مثال وہاں کا محاصرہ ہے جب پارا چنار پاکستان کا جزو لا ینفک ہے اور ایک انتہائی اہمیت اور اسٹریٹجک اہمیت کا حامل ہے. جہاں کے لوگ پاکستان سے حب الوطنی بے مثل ہے، ان کا خون تحریک آزادی پاکستان میں شامل ہے، مگر افسوس کہ وہاں کے لوگ پاکستان کے دیگر علاقوں میں آنے سے قاصر ہیں. آج اس مسئلے پر گفتگو کرنے کے لیے ہم نے پارا چنار کے جوانوں کو الولاق اسٹوڈیو میں مدعو کیا ہے، جن میں سب سے پہلے شبیر حسین ساد جی صاحب تشریف فرما ہے جو ماضی میں آئی سے منسلک رہ چکے ہیں اور حال حاضر میں ادارہ بے نام ہے سوسائٹی آف ریفارمرز چلا رہے ہیں. انہی کے ساتھ برادر مسرت حسین تشریف فرما ہے اور آپ بھی ماضی میں آئی سے منسلک رہ چکے ہیں اور حال حاضر میں یوتھ آف پارا چنار کے چیئرمین بھی ہیں. اور آخر میں جناب شفیق حسین بنگا صاحب تشریف فرما ہے، آپ کا تعلق بھی ماضی مایوس سے رہ چکا ہے اور آج کل پارا چنار کے حالات کے حوالے سے اور اس میں بہتری لانے کے لیے بے حد کوشاں ہیں. پروگرام کی ابتدا میں ہم جناب شفیق بنگج صاحب سے پوچھنا چاہیں گے کہ پارا چنار کی اسٹریٹجک اہمیت کیا ہے، ذرا تفصیل سے وضاحت فرمائیں.
اس میں یہ ہے کہ پارا چنار کا جو اگر آپ پاکستان کے نقشے کو اٹھا کر دیکھیں تو پارا چنار خصوصاً کروم ایجنسی پوارا اس کا اگر آپ دیکھیں تو وہ ایک بالکل نکر کی طرح اندر گیا ہوا ہے افغانستان میں. اس طرح اگر پاکستان کے نقشے کو آپ ایک لائن میں کٹ کرنا چاہیں تو آپ کہہ سکتے ہیں کہ کروم ایجنسی اسے کٹ سکتا ہے. وہ جو پٹی ہے کروم ایجنسی کی ایک اتنی بڑی پٹی نہیں ہے، بہت مخصوص پٹی ہے، لیکن اس کی وہ جو جغرافیائی اہمیت ہے وہ کچھ اس طرح سے ہے کہ ایک طرف ڈائریکٹ اس کی جو ملی ہوئی ہے پکتیا سے. پکتیا جو افغانستان کا صوبہ ہے وہ ایک پلین علاقہ ہے، سائڈوں پہ جس طرح خود ہی کروم ایجنسی ہے کہ بیچ میں بڑا پلین اور اچھا علاقہ ہے اور سائڈوں پہ ان کی پوری پہاڑ ہے. اسی علاقے کے کروم ایجنسی کے بالکل شمال میں جو کوہ سفید ملتا ہے، کوہ سفید کے بالکل بیک سائڈ پہ تورا بورا کے نام سے جو بہت مشہور جو کہ وار زون رہا ہے، وہ پھر ننگرہار کا صوبہ ہے. صوبہ ننگرہار جلال آباد پشاور سے بالکل 45 کلومیٹر کے فاصلے پر آپ پاکستان بارڈر سے بالکل کلیئر بہت بڑا شہر ہے افغانستان کا. اگر کوئی کہہ سکے کہ افغانستان کا دوسرا بڑا اچھا شہر کون سا ہے تو کابل کے بعد وہ پھر جلال آباد کا نام آ سکتے ہیں. تو یہ تو دوسری دو صوبے مل گئے. جنوب مغرب کی سائڈ پہ پھر خوست کا پکتی کا ہے، خوست اس کی جو ہے دارالمقام جو ہے اس صوبے کا خوست ملا ہوا ہے. یہ جو خصوصاً دو صوبے ہیں پکتیا اور پکتی کا، یہ وہ صوبے ہیں جو کہ آج کل پورے افغانستان کی جو امریکن فورسز کو جو ایک مزاحمت ہے وہ ایک سائڈ ہے. یہ دو صوبے اور پھر لوور میں ہلمند وہ بھی ان سے پھر اٹیچ ہے، وہ پھر ڈائریکٹ جو ملا ہوا ہے نارتھ وزیرستان اور ساؤتھ وزیرستان کے ساتھ، مطلب اسی کی ایک تسلسل آپ کہہ سکتے ہیں وہ اٹیچ ہے. تو یہ تو اس کی ایک سمپل ایک بیک گراؤنڈ یہ آ گئی کہ ایک چھوٹا سا علاقہ جس کے ساتھ بیک تک افغانستان کے تین اہم صوبوں کا ملاپ ہے، ایک اس کی ایک یہ اہمیت ہے. دوسری سائڈ پہ پاکستان کی سطح پر آپ اس کو دیکھ لیں، سب سے پہلے یہ ملی ہوئی ہے ضلع پہ ضلع ٹل کے ساتھ جو کہ ڈائریکٹ اس کا ایکسس ہے، بنو ہے ڈائریکٹ کو ہارڈ ہے پھر تھرو آؤٹ پاکستان نیشنل ہائی وے سے ملتا ہے جو کہ کراچی نکلتا ہے انڈس ہائی وے. اس کے بعد یہی جو اس کی جو سینٹرل کروم کا علاقہ ہے وہ ملا ہوا ہے اورگزئی ایجنسی سے، اورگزئی کسی سے ڈکی چھپی بات نہیں ہے. سینٹرل کروم آپریشن پہ انشاءاللہ ہم تھوڑی تفصیل سے بعد میں بات کریں گے. تو یہ سینٹرل کروم پھر ملا ہوا ہے اورگزئی کے ساتھ، تو اورگزئی وہ بھی اپر اورگزئی کے ساتھ جو کہ پورا آپریشن زون ہے، آج کل آرمی بھی کر رہی ہے اور خود طالبان وغیرہ اس ایکٹیویٹیز کے حوالے سے بھی وہ اہم ہے. تو پھر اس کا جو نارتھ ایسٹ ہے کروم ایجنسی کا ہی پہاڑی سلسلوں میں وہ پھر ملا ہوا ہے خیبر ایجنسی سے. تو یہ اس کی ایک ایسی جو اہمیت ہے جو کہ میرے خیال میں بلکہ کہیں پہ بھی ایسی جغرافیائی صورتحال کا سامنا کسی بھی ایجنسی کو بھی نہیں ہے، نہ کہ وزیرستان کو، نہ ساؤتھ کو، نہ نارتھ کو. اور ہاں، اس کی ایک اہم اور اہمیت، آج کل ہائی وے بھی بن رہی ہے، روڈ کو مزید وائڈ بھی کر رہے ہیں. افغانستان کابل ہم خود جب جاتے تھے تو مطلب آج کل حالات ٹھیک نہیں ہیں، ان خراب روڈوں میں ہم کابل شہر میں جب پہنچتے تو 5 گھنٹوں یا 6 گھنٹوں میں آپ پہنچ سکتے ہیں. آپ اگر روڈ بن جائے تو 4 گھنٹوں کی ڈرائیو ہے. اگر آپ پشاور سے افغانستان جانا چاہیں تو پشاور سے آپ کو افغانستان خود سینٹرل کابل تک ہو سکتے ہیں آپ کو 7 گھنٹے لگے، بارڈر ہے وغیرہ. لیکن اگر پارچنار شہر سے آپ نکلتے کابل تک پہنچنا چاہیں تو 5 گھنٹوں میں آپ پہنچ سکتے ہیں. یہ اس کی ایک ایسی اہمیت ہے جس کو نہ کوئی انکار کر سکتا ہے، جس کی وجہ سے میں سمجھتا ہوں کہ یہ جو حالات بنے ہیں. اور دوسرے نیچرل ریسورسز کے حوالے سے، خود پارچنار میں ایئرپورٹ کے حوالے سے آپ دیکھ لیں، کسی بھی ایجنسی میں آپ کو اس جیسا ایئرپورٹ نہیں ملے گا، اور اتنے بڑے رقبے پہ اور اس طرح پلین ایریا میں سائڈوں پہ ایک نیشنل باؤنڈری ہے، پہاڑ ہے اور بیچ میں پورا پلین اور ایگریکلچر لینڈ ہے اور پورا ایک سرسبز شاداب علاقہ ہے. اس لیے میں سمجھتا ہوں کہ اس کی جو جغرافیائی صورتحال ہے، خود انٹرنیشنل فورسز کے لیے بھی اور خود پاکستان کے لیے بھی اور ہر کسی کے لیے، اس لیے اس کی اہمیت بہت زیادہ.
ابھی آپ نے اپنی گفتگو میں پاراچنار میں موجود نیچرل ریسورسز کے حوالے سے گفتگو فرمائی، تو ذرا یہ بتائیں گے کہ پاراچنار میں کون سے نیچرل ریسورسز پائے جاتے ہیں؟
پاراچنار میں نیچرل ریسورسز، ایک تو مائنز کے حوالے سے، یہ جو جیم سٹونز کے حوالے سے، سوپ سٹون وہاں پر بہت انتہائی رچ ہے. سوپ سٹون جو جیم سٹونز ہیں، جیم سٹون پہ ریسنٹلی خود امریکن کی ایک ریسرچ سامنے آئی ہے کہ اگر اس علاقے کی یہ مائنز اور جیمز کو اگر پروموٹ کیا جائے، حالات سے پہلے وہاں پر ایک سوپ سٹون کام کر رہا تھا جو کہ یہاں پر پشاور میں بڑی سپلائی تھی. میرے خود، چونکہ ہماری یونیورسٹی میں جیم سینٹر ہے، میں خود ان ٹیچرس سے بھی ملا ہوں، وہ کہتے ہیں کہ پاراچنار میں، چونکہ وہ ٹیکنیکلی مجھے نام نہیں آتے، کچھ ایسے سٹونز ہیں وہ جو پاراچنار کے علاقوں میں پائے جاتے ہیں، گلگت، سکردو اور چترال کے جو ایریا میں بڑے اچھے اچھے ملتے ہیں، ان سے بھی پاراچنار کی وہ جو اس کی ویلیو ہے وہ بہتر ہے. اس کے علاوہ ایگریکلچر کے حوالے سے، وہاں پر آلو انتہائی رچ پروڈکشن ہے، جو کہ شلوزان جو گاؤں ہے، کڑمان ہے اور زیڑان ہے، یہاں پر بہت زیادہ ہے. اس کے علاوہ ٹماٹر کے حوالے سے، آج کل بھی پرسوں ہم بات کر رہے تھے، میں نے خود لیا ہے اسلام آباد میں 110 روپے، وہ بھی اتوار بازار سے جہاں پہ سستا ملتا ہے. اسی دن میرا کزن آ گیا گاؤں سے، وہاں پر 115 روپے کی پوری کریٹ ملتی ہے، یعنی کہ آپ کو 7-8 روپے میں آپ کو کلو ملتا ہے. آپ ابھی اس کو ساتھ کمپیئر کر لیں، 103 روپے کا ایک کے جی میں آپ کو ڈفرنس ملے گا. مطلب یہ ایک ہفتہ پہلے کی میں بات کر رہا ہوں. آج کل ہو سکتا ہے چونکہ پنجاب کا شروع ہو گیا ہوگا تو اتنا آپ لاس نہیں کر سکتے، بہت بڑی. لیکن وہ پروڈکشن کی میں بات کر لوں تو آلو کی جو پروڈکشن ہے اور ٹماٹر کی پروڈکشن ہے، یہ بہت زیادہ اس میں رچ ہے.
شبیر ساجی صاحب سے پوچھنا چاہوں گا کہ تاریخی پس منظر میں پاراچنار کی مشکلات پر روشنی ڈالیے تاکہ لوگ اس سے آگاہ ہو سکیں.
بسم اللہ الرحمن الرحیم. کروم ایجنسی پاراچنار، اس کو اگر ہم بیک ہسٹری کی طرف ایک نظر دیکھیں تو یہ خود گورنمنٹ آف پاکستان کے ادارے جو ہے، چاہے وہ آرمی ہے چاہے وہ دوسرے ادارے ہیں، یہ سب یہ کہتے ہیں کہ کروم ایجنسی یہ توری ٹرائب کی یہ پراپرٹی ہے. میں شروع ادھر سے کروں گا کہ جس وقت وسیم سجاد چیئرمین تھے سینیٹ کے، انہوں نے پاراچنار کا دورہ کیا تھا تو اس وقت کرنل جو تھے آرمی کے وہ بریفنگ دے رہے تھے، پہلا جملہ یہی تھا کہ کروم ایجنسی، بیسیکلی کروم ایجنسی از اے پراپرٹی آف توری ٹرائب. تو اب یہ ہے کہ اس کو اگر ہم ہسٹری کو جاننا چاہیں گے تو ایک چیز ہے کہ جب یہ توری ٹرائب کی پراپرٹی ہے تو یہاں کا صورتحال یہ ہے کہ جو اہل سنت والجماعت کی جتنی بھی ٹرائب ہے، چاہے وہ منگل ہے، چاہے وہ جاجی ہے، چاہے وہ پاڑا چمکنی ہے، جو بھی ہے جدران ہے، یہ جتنی بھی ٹرائب ہے ये तूरी ट्राइब के लोकल जो लोग थे, इन्होंने अपने हिफाजत के लिए मुख्तलिफ जगहों पे इनको इलाके दिए थे कि यहाँ पे बैठे। ये आज से 20-25 साल पहले तक वो बाकायदा वो रहने के एक किस्म का जो बाज कहते हैं वो देते थे। एक बात ये अंडरस्टैंड अगर हम करें कि ये कुरुम एजेंसी जो है, ये ट्राइब जिसकी प्रॉपर्टी है वो तुरी
पूरी
ट्राइब।
टाइम
अच्छा, यहाँ पे नाम तो तुरी का आता है, तुरी बंगश, ये एक ही बात है।
ठीक
इसके बाद जो है हम देखें तो 1960 तक कोई मसला नहीं था। 1960 में एक छोटी सी झड़प हुई है, वो कोई बड़ा मसला नहीं था। रोजे आशूर पे जुलूस पे एक मसला बन गया। उसके बाद जब अफगानिस्तान का ये मसला बन गया, ये 25 लाख की तादाद में अफगान महाजरीन कुरम एजेंसी में दाखिल हुए,
25 लाख।
25 लाख, तो ये एक अजीब से वहां पे सिनेरियो बनी। उसके अंदर पता नहीं क्या हो गया, यकदम से एजेंसियां जो हमारे रखवाले थे और साथ जो है ये जो लोकल लोग जो मुख्तलिफ इलाकों पे हमने खुद रखे हुए थे, हमारे आबाओ अजदाद ने खुद रखे हुए थे कि हमारी हिफाजत करें, वो भी हरकत में आ गए। तो 1981 में एक झड़प हुई जिसमें लोकल लोगों को पता चला कि अब मेरे ख्याल में हम माइनॉरिटी में आ गए हैं, क्योंकि हमारी पूरी कुरम एजेंसी की आबादी उस वक्त 4 लाख के राउंड अबाउट थी और 25 लाख बाहर से आ गए। लेकिन ये चलते चलते 1982-83 में एक ऐसा दिलखराश वाकया पेश आया सद्दा के अंदर। सद्दा जो है जिसको हम कहते हैं कि अब हमारी तोरी बंगश कबीले की कत्लगाह बनी हुई है, जो कि हमारे लिए बहुत बड़ा मसला है। ये सद्दा बेसिकली प्रॉपर्टी हमारी है, ये तोरी बंगश ट्राइब की है। लेकिन 1982 में इस तरह हुआ कि वहां के जितने भी लोकल लोग थे उन सबको पकड़ के, खसूसन शहीद दादू हम कहते थे, उसके पूरी फैमिली को इन्होंने ज़बह कर दिया। अफगान महाजरीन, ये जो जहादी तंजीमें थे, ये सब लोग उसके अंदर थे। ये 14 बंदे एक ही दिन एक ही घंटे के अंदर ज़बह हो गए, और फिर वो उनके साथ जो सलूक किया गया, जो सदा के अंदर इमाम बारगाह मस्जिद वगैरह थे, वो भी मिसमार हो गए। असल फसाद इस दिन से शुरू हो गया। ना सिर्फ वो कत्ल हो गए, बल्कि सदा से 1982 के बाद सदा से तूरी बंगश ट्राइब के जो वहां पे रहने वाले लोग थे इन सब को निकाल दिया गया। यानी 1982 से आज तक हम अपने घरों में, अपने मार्केटों में, अपने जमीनों पे नहीं जा सके। ये एक हिस्ट्री है, इस पे भी वो बोलना चाहिए कि आज तक अगर तूरी बंगश ट्राइब वो अमन को खराब करना चाहते तो वो अपने उस जमीन को वापस लेने के लिए या उस पे वो करने के लिए वो जा सकते थे। अच्छा, फिर ये हो जाता है कि जियाउल हक जब उसकी हुकूमत थी तो 1987 में 86 दिसंबर के अंदर ये वाशिंगटन में उस वक्त के जो सदर थे अमेरिका के, उसके और जियाउल हक के दरमियान एक माहिदा तय हुआ कि कुरम एजेंसी को हम लोकल यानी तूरी बंगश ट्राइब से खाली करा के
अच्छा
ये अफगान जहादी तंजीमें जो है इनके लिए जिलावतन हुकूमत बनाएंगे। इसने कोई 6-7 महीने का अरसा लिया جس دوران انہوں نے وہ منصوبہ بندی کی، یہ 6-7 مہینوں میں انہوں نے یہ کیا کہ میرے خیال میں بکھر، یہ لیا، ڈی اے خان کے اس بیلٹ میں باقاعدہ جولائی کے مہینے میں، جون کے مہینے میں یہ کمپلیٹ ہو گئے تھے، کیمپ بنائے تھے ہمارے لیے، اور اس منصوبے کو عملی جامہ پہنانے کے لیے انہوں نے 1987 کے اندر ایک زبردست حملہ کیا جس میں تمام افغان جہادی تنظیموں نے حصہ لیا، بلکہ بہت سارے ممالک کے سپورٹ میں انہوں نے بھی، سوائے ٹینک اور ہوائی جہاز کے، باقی سمجھو کہ پوری آبادی پہ ہر قسم کے اسلحے کا استعمال ہو گیا آزادانہ، لیکن یہ اس میں کامیاب نہیں ہو سکے. خدا رحم کرے شہید عارف حسین الحسینی، قائد شہید پہ، کہ انہوں نے چونکہ وہ پاڑچنار کے اندر نہیں تھے، انہوں نے پاکستان کے اندر جتنے بھی وہ لیڈرز تھے ان کو اکٹھا کیا، عالمی سطح پہ وہ انہوں نے یہ پیغام پہنچا دیا کہ ایک سازش ہے، اور پورے 14 دن یہ لڑتے رہے، ہمارے گاؤں جلے، ہمارے خواتین شہید ہوئے، بچے شہید ہو گئے، بہت سارا نقصان ہوا، لیکن کرم ایجنسی پر یہ قبضہ کرنے میں کامیاب نہیں ہو سکے. یہ ایک، یہ اس ہسٹری کو دیکھیں. پھر آ جاتے بات، اس کے بعد جیسا بھی تھا وہ سیٹلمنٹ ہو گیا، اپنا ارادہ انہوں نے واپس لے لیا، جو مضمون سازش ہو رہی تھی اس میں یہ ناکام رہے. پھر 1996 میں پھر یہ ہو گیا کہ اچانک جب افغانستان کے اندر طالبان کی حکومت بنانے کے غرض سے مولانا نصیر اللہ بابر جو وزیر داخلہ تھے، وہ جب ان کے ساتھ بیٹھ گئے تو انہوں نے یہی وہ کیا کہ ہمیں پاڑچنار کا راستہ استعمال کرنا چاہیے، جو طالبان کو اندر لے کے جانا ہے. جو یہ پاڑچنار، باقی پورے پاکستان کے اندر آپ کہیں بھی کوئی ڈسٹرکٹ دیں گے دیکھیں گے، کوئی ایجنسی دیکھیں گے، تو وہ کسی ایک صوبے کے ساتھ ان کا لنک ہے. پاڑچنار کرم ایجنسی کا جو ہے یہ افغانستان کے 3 صوبوں سے ملتا ہے.
تو میں اس میں یہ اضافہ کرتا چلوں کہ اگر اس کی جغرافیائی اہمیت کو پہلے بھی میں نے تھوڑا سا ایکسپلین کیا ہو، اس کی یہ دیکھی جائے کہ جو سائڈوں پہ پورے پہاڑ، اگر کرم ایجنسی کا نقشہ میں انشاءاللہ آپ دیکھیں گے کہ سائڈوں پر پوری ایک نیشنل باؤنڈری، انتہائی نیشنل باؤنڈری، ایک اگر آپ جس طرح شبیر بھائی نے کہا کہ ایک حکومت کے لیے انتہائی موزوں، آپ کے لیے ریسورسز کا میں نے ذکر کیا، ایگریکلچر موجود ہے، کہیں باہر سے ایڈ لانے کی، کسی بھی حالات میں سروائیو کرنے کے لیے ایک لمیٹڈ سروائیول ہے وہاں پر. اس کے علاوہ ایئرپورٹ کی جو فیسلٹی ہے جو کہ دوسری ایجنسیوں میں نہیں ہے، ایون افغانستان کے ایڈجسنٹ ایریا میں، افغانستان میں آج کل جو فنکشن ایئرپورٹس ہیں وہ کابل میں ہیں، قندھار میں ہیں، ابھی جو بن رہا ہے ایک بڑا بیس بن رہا ہے قریب ہی گردیز میں، اور ساتھ ساتھ لوگر میں امریکن ابھی بنا رہے ہیں. یعنی کہ یہ پورا ایک جو یہ بیلٹ ہے آپ کا پاکستان کو بھی کور کر رہا ہے، آپ کے پورے ٹرائبل بیلٹ کو بھی کر رہا ہے، ڈسٹرکٹس کو بھی کر رہا ہے، خود افغانستان ایون کابل کو یہ کور کر رہا ہے.
صحیح.
تو اس لیے اس کی وہ جو اہمیت ہے اسے آپ
96 میں یہ طالبان فورسز وغیرہ وغیرہ جو بھی ہے، جو کچھ چیزیں لوگ دیکھتے ہیں کچھ نہیں دیکھ سکتے، کچھ کا ذکر کرتے ہیں کچھ کا نہیں کر سکتے ہیں، تو وہ طاقتیں افغانستان کے اندر داخل کرنے کے لیے پاڑچنار کا راستہ استعمال کیا گیا. اب میڈیا سے، عالمی دنیا کے آنکھوں سے بچنے کے لیے، ان کی آنکھوں میں مٹی ڈالنے کی غرض سے انہوں نے پاڑچنار میں پھر ایک فسادات شروع کیے. وہ ایک چھوٹے سے اسکول کے اندر انہوں نے حضرت امام حسین علیہ السلام کے خلاف نازبہ الفاظ لے کے، اس چیز کا میں گواہ ہوں کہ جنگ شروع ہونے سے پہلے جو اس وقت کے اسسٹنٹ پولیٹیکل ایجنٹ کے پاس ہم گئے، اس میں دونوں فرقوں کے، شیعہ اور سنی، یعنی جو کالج کے ہم تھے، ہم دونوں گئے ہیں، تو وہ کہتے ہیں کہ یار अगर वो उन्होंने लिखा है तो तुम भी उनको मारो ना। तो हमने उनको कहा कि तू लड़ाई करवाना चाहते हैं। अभी हम 10 बकरेबान हो गए थे कि वहां से फायरिंग शुरू हो गई और हमने कहा आप छोड़ दो, अब कोई फायदा नहीं है, जो कुछ होना था वो हो चुका है। ये भी पता नहीं कहां से उसी स्कूल पे गोलियां बरसाई गई, उसमें गोले फेंके गए जिसके अंदर बहुत सारे बच्चे और हेडमास्टर इसरार हुसैन शहीद हो गए। अब उसके बाद शाम से वहां पे एक सिलसिला शुरू हो गया कि गाड़ियां आते हैं, भर के गाड़ियां आते हैं। हम ये सोच रहे थे लड़ाई खत्म करने के लिए, लेकिन अगले दिन पता चला कि जितने भी लोग आए हैं, जितने भी फोर्सेस आए हैं, वो पाड़ा चिनार के अंदर नहीं है, वो बॉर्डर क्रॉस कर चुके हैं। और ये मुसीबत उस दिन खत्म हो गई, ये बातें कोई बताते नहीं है, ये उस दिन ये लड़ाई खत्म हो गई कि जिस दिन तख्ते काबुल को फतह कर लिया गया। और उस दिन बगैर किसी फायरिंग के, बगैर किसी आर्मी के, बगैर किसी मलिशे के, बगैर किसी वो हुकूमत के मुदाखलत के, वो लोग पीछे हट गए। अब ये जो तीसरे बार ये जो जो कुछ हुआ है ये तो आप देख रहे हैं, लेकिन इससे पहले हिस्ट्री में एक चीज का मैं इजाफा करना चाहता हूं। ट्राइबल एरिया जो है इसका एक कानून है जिसको FCR कहते हैं। लेकिन आप एक इलाके को देखें कि इस इलाके के लोग कितने टैलेंटेड है, कितने अच्छे लोग हैं। एक तो एजुकेशन वाइज आपने ये सुना होगा, आपने ये पढ़ा होगा, आपने ये देखा होगा कि पाड़चिनार कुरुम एजेंसी के अंदर खसूसन पाड़चिनार अपर कुरुम जो है, ये इसकी लिटरेसी रेट जो है वो इस्लामाबाद से ज्यादा है। दूसरी बात यह है कि वो जो FCR था, एक कानून था जिसको हम काला कानून कहते थे, किसी एजेंसी के किसी कहीं भी नहीं है। हमारे वहां पे अपना एक आईन, लोकल एक आईन मौजूद है जिसको तुरीजुना कहते हैं।
ठीक।
और उस तुरीजुने के उस आईन के तहत कुरुम एजेंसी में बसने वाले जितने भी लोग थे, चाहे वो बंगश है, चाहे वो तुरी है, चाहे वो जाजी है, चाहे वो मंगल है, चाहे वो पाड़चमकनी है, अली शर्जाए है, जितनी भी है, हजारा है, खुशी है, वो कोई भी मसला होता तो वो फैसला करते थे तुरीजुने से। आज से कोई 20 साल पहले तक जो फैसले होते थे वो इसी आईन और कानून के तहत होते थे। दूसरी बात मैंने जिक्र किया कि ये सब लोग बाजो खराज देते थे, वो बड़े अच्छे तरीके से हमारी जिंदगी गुजर रही थी। लेकिन ये बैरूनी लोग जो आ गए, बाहर से जो लोग आए, और दूसरी बात यह कि जिस तरह शफीक भाई ने कहा, स्ट्रेटेजिक जो हमारी अहमियत है उसने हमेशा के लिए हमें तबाह कर दिया है। हिस्ट्री को देखें। एक चीज और मैं बताना चाहता हूं कि पिछले सिर्फ पाकिस्तान जब बना है, इसके बाद की हिस्ट्री में देखें, हम हमारे रिश्तेदारी हैं आपस में तमाम ट्राइब्स के। अब जो सिस्टम खराब हो गया ना, तो हमें जाती तौर पर एक तकलीफ का सामना करना पड़ रहा है। ये बहुत बड़ी साजिश थी कि उस हिस्ट्री को मिटाने के लिए, उस उन रिश्तों को मिटाने के लिए जो कि पाड़चिनार कुरुम एजेंसी का लोग मिसाल देते थे, वो बलूचिस्तान में भी, वो वजीरिस्तान में भी, बल्कि जब वजीरिस्तान में कोई मसला पेश आता तो वो लोग आते पाड़चिनार के अंदर, आते वो तुरियों को कहते आके हमारा फैसला करो। आज हमारी ये सूरत हाल है कि हम हर एक के सामने हमने हाथ फैलाए हुए हैं कि आए हमारा फैसला करें। तो ये एक हिस्ट्री है पाड़चिनार की, एक बहुत ही हम इस पे फख्र भी करते हैं, और दूसरी बात यह है कि हम रोती भी है इस पे कि हमारे साथ बाहर के और हमारे अपने वो एक रियासती दहशतगर्दी इसको कह सकते हैं कि इन लोगों ने हमारा वो सारा वो सारे निशानात मिटा दी।
तो सोशल डिसबैलेंस पैदा हो गया ना ये अफगान महाजरीन की आमद के बाद। मुख्तलिफ कैंप्स थे, नाम तो शबीर भाई बेहतर बताएंगे, मुझे तो अलग याद है कि कहाँ कहाँ पे कैंप्स थे। एक तो ये जो संगबास के साथ था, बहुत बड़ा कैंप था, उसका नाम क्या रखा गया था, अलीजई के साथ जो बड़ा कैंप था, बहुत बड़े बड़े कैंप्स, जिस तरह आजकल पिशावर में ये जो कचागढ़ी में कैंप्स बनाए गए हैं, यहाँ पर अभी खुद पाकिस्तान के जो IDPs थे सवात के, बजौड़ वगैरह के, कितने 8-8 लाख लोग एक ही कैंप में रखे गए। तो उससे बड़े बड़े कैंप वहाँ पर बसाए गए थे, प्रॉपर लोगों को लाया गया। मैं जो पॉइंट यहाँ पर वो बताना चाहता हूँ वो सोशल डिसबैलेंस का है। जहाँ से लोग माइग्रेशन हो माइग्रेट हो के आ गए, वहाँ की जो लोकल कम्युनिटीज, चूंकि जिस तरह हिस्ट्री में बताया गया तो छोटे छोटे जड़प्स ऑलरेडी हो चुके थे, लेकिन सदा की बहुत बड़ी जड़प्स और जो अहले तशी की वहाँ से माइग्रेशन और वहाँ की उनकी जो बाल बच्चे को शहीद करना और उनकी माल मता को लूटना और उनको अपनी ज़मीनों से बदर करना, वो एक ऐसी वजह बन गई थी कि वहाँ पर वो जो एक बरादराना फिजा थी वो ऑलरेडी आलूद हो चुकी थी। तो ये जो मुजाहिदीन आ गए, फिजा ऐसी बन गई थी इंटरनेशनल मीडिया से ये और खुद अपनी एजेंसियाँ मिल के एक ऐसा क्रिएट कर चुकी थी कि हाँ एक जिहाद है, मुकदस है। तो लोकल लोगों पे डेफिनेटली, खुसूसन उन लोगों पे जो उनका ख़ास तबके सोर्स से जो उनका ताल्लुक था, उन पे उसका एक ख़ास असर था, वहाँ पर उनको बसाया गया। खुद उसमें मैं ये भी कहना चाहूँ कि खुद हमारे ही कुछ ऐसे मशान उसमें शामिल थे, खुद हमारे अपने जिनकी कायद शहीद आरिफ हुसैन रहमतुल्लाह अलैह पे खुदा रहम फरमाए, उन्होंने उस वक्त भी मुखालफत की थी। उन लोगों ने जब ये सोशल डिसबैलेंस बना, वहाँ पर पूरे इलाके की एक ख़ास जो लोगों ने ज़मीनें खरीदी, वो महाजरीन जाने के बाद भी फिर वो ज़मीनें जब रह गई तो एक जो सोसाइटी का एक जनरल एक बैलेंस था वो डिस्टर्ब हो गया था। और उसके बाद ये जो लड़ाइयों की जिक्र की गई मुख्तलिफ लड़ाइयों में, और फिर खसूसन पाकिस्तान में जो ज़ियाउल्लाह के ज़माने में जो तंजीमें बनी थी, उन लोगों को वहाँ पर ला के ट्रेनिंग्स देना खुद कुरम एजेंसी के कैंप्स में, वो इसका बड़ी सबब बनी। खुद आल पाकिस्तान में आजकल जो हालात का अभी भी हमें सामना है, इसको मैं कह सकता हूँ कि उन कैंप्स का असर है जो कि ज़ियाउल्लाह CIA मोसाद जो भी एजेंसी आप कह सकते हैं जिन्होंने मिलकर बनाई थी एक धोखा दे के कौम को कि जिहाद के नाम पर, तो वो इस्लाम के नाम पर जो धोखा दिया गया था आज तक उसके सवरात हम कराची में भी देख रहे हैं, पूरे मुल्क के कोने कोने में परेशान तो वैसे भी सुलग रहा।
मुसर्रत हुसैन बंगा साहब, पूछना चाहूँगा कि मौजूदा हालात यानी गुज़िश्ता 4 या 5 सालों से जो मसाइल मौजूद हैं उन पर रोशनी डालिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। पारा चिनार का जो मसला है वो लोकल मसला नहीं है, बल्कि जिस तरह जोग्राफियाई अहमियत के हवाले से बात हुई और हिस्ट्री के हवाले से बात हुई, ये है एक इंटरनेशनल मसला।
सही है।
जितनी भी इंटरनेशनल फोर्सेज हैं, चाहे वो अमरीका हो, रशिया हो या इसराइल हो या दूसरी कुवतें हो, वो सब इन इलाके में इन्वॉल्व है। हर मुल्क के अपने अपने उनमें मफादात हैं। ये मसला रातों रात नहीं बना, बल्कि प्री प्लान तरीके से बनाया गया। 9/11 के ड्रामे के बाद पूरे जब अफगानिस्तान पे उन्होंने हमला किया और आज भी 9/11 है, तो फिर उनके जो फाटा पर उन्होंने तालिबान को वहाँ पर जो पहले से थे उनको एक्टिवेट किया, और फिर ये इलाका भी उन जो अहमियत है उसकी जो अहमियत के पेश नज़र उनसे महफूज नहीं रह सका। तो एक प्री प्लान मंसूबे के तहत इस इलाके को भी उस जंग में धकेल दिया गया, और इससे पहले कुछ होमवर्क भी किया गया कि जब मसला बना 6 अप्रैल 2007 से पहले तकरीबन 4-5 महीने पहले या इससे ज़्यादा अरसे के लिए कुछ होमवर्क भी किया गया। वहाँ पर जो अहले सुन्नत की जो बड़ी अंजुमन थी जुमन फारूकिया, एक प्री प्लान मंसूबे के तहत वहाँ पर एक ऐसे शख्स को लाया गया कि वो बैन ऑर्गेनाइजेशन का बहुत अहम सरगुंडा रहा है, उनको अंजुमन का सेक्रेटरी बनाया गया, और फिर उन्होंने पूरी एजेंसी में जो दूसरी उनके अहले सुन्नत के कबाइल हैं उनमें मुख्तलिफ इलाकों के दौराजात किए, उन लोगों को इन मसाइल के हवाले से जो मंसूबे के हवाले से आगाह किया गया, और फिर 12 रबी उल अव्वल के जो एक वाकया हुआ कि वहाँ पर ऐसे नारे लगाए कि हमारे जो अहले तशी हैं उनको इश्तियाल दिलाने के लिए, और फिर इस तरह ये सिलसिला 6 अप्रैल से ये सिलसिला फिर इस तरह शुरू किया गया। तो इस जो मसला है इसमें हर मुल्क के अपने अपने मफादात हैं। पाकिस्तान की जो मफादात है वो अपनी जगह पर हैं, अमेरिका के जो मफादात है वो अपनी जगह पर हैं, और फिर हर मुल्क ने उसमें अपने अपने तालिबान जो है वो एक्टिवेट किए हैं। फर्ज करें कुछ ऐसे तालिबान है जो पाकिस्तान को डिस्टेबलाइज करना चाहते हैं, जो अमरीकी तालिबान, इराकी तालिबान, जो इसराइल के तालिबान है वो पाकिस्तान में एक्टिविटी करना चाहते हैं। और वो जो पाकिस्तान के अपने तालिबान है जो वो अफगानिस्तान में कार्रवाइयाँ करना चाहते हैं और वहाँ पर अमेरिका को डिस्टेबलाइज करना चाहते हैं। लेकिन हमारे साथ जो गेम किया गया, हम एक सैंडविच बन गए इन पूरे जो इलाका था जोरापे अहमियत के वजह से, ये इलाका एक सैंडविच बन गया मुख्तलिफ एजेंसियों के दरमियान। फर्ज करे वो अमेरिका ये चाहता है कि वो पाकिस्तान को डिस्टेबलाइज करना चाहते, तो वहाँ पर उन्होंने अपने तालिबान में बनाए वजरिस्तान के जो तालिबान है वो इन इलाकों में, फिर इन इलाकों से हट के डिस्ट्रिक्ट एरिया में वो एक्टिविटीज़ करना चाहते हैं, पाकिस्तान को डिस्टेबलाइज करते हैं। और इस तरह पाकिस्तान के जो अपने वो है तालिबान है वो उन इलाकों में इन इलाकों का इस्तेमाल करके जो मसला परेशनार का बना है कि पाकिस्तान के अपने जो तालिबान है वो ये चाहते हैं कि इन इलाकों को तुरी और बंगश और दूसरे जो कबीले हैं उनसे खाली कराएं, वहाँ पर उनकी ट्रेनिंग कैंप्स बने और फिर यही लोग आगे जाकर अफगानिस्तान के जो दूसरे वो हैं सूबे हैं वहाँ पर एक्टिविटी करें, वहाँ पर अमेरिका के खिलाफ लड़ें। लेकिन मसला यह है कि पाकिस्तान की एजेंसियों ने और पाकिस्तान की गवर्नमेंट ने वहाँ पर जो लोकल कबाइल थे उनको इतमाद में नहीं लिया गया, बल्कि बाई फोर्स उनसे एक तीर से कई शिकार करना चाहे। एक तरफ से वो जो तुरी और बंगश कबीला है उनको भी डिस्टेबलाइज किया गया।
इसकी क्या वजह है कि हुकूमत लीडरान को एतमाद में नहीं लेती, या कुछ और मसला है?
उसमें कुछ लोग ऐसे हैं जो हुकूमत के साथ तो हो जाते हैं, लेकिन मेजॉरिटी लोग ऐसे हैं जो इस चीज़ों को, जो हुकूमत की जो प्लान है उनको वो अपने ऊपर इम्पोज नहीं करना चाहते। और कुछ लोग जो हमारे लोकल जो मशरान हैं वो तो हुकूमत के साथ हाँ में हाँ मिला देते हैं, लेकिन कुछ लोग ऐसे हैं जो आवाम है वहाँ पर, माशाल्लाह जो आवाम है वो मशहूर है और वो इन चीज़ों को समझते हैं, वो हुकूमत के इन प्लानों को जो उनकी मंसूबे है वो अपने ऊपर इम्पोज नहीं करना चाहते। और वो हुकूमत भी चाहते हैं कि लोग जो उनकी एजुकेशनल रेशो है, जो उनकी वो है उनकी अपने एक वो परेशनार की लोगों की जो अपनी एक अहमियत है और उनकी जो पोटेंशियल है उन पोटेंशियल को भी ख़त्म करना चाहते हैं। और उन अपने कुछ लोग जो वो हैं हमारे अपने जो मशरान हैं उन पर कुछ लोग ऐसे जो उसमें वो है मुलविस है, लेकिन जो मेजॉरिटी वो है अवाम है वो उनके वो हो जाते हैं, एक अवाम हुकूमत के खिलाफ हो जाते हैं।
मैं यहाँ पर इसमें एक दो चीज़ें ऐड करना अगर इस तरह के लोग आ रहा हूँ, इसका जो मेन जो आंसर जो मुझे नज़र आ रहा है बहसियत वहाँ पर रिहायशी के और एक ओवरऑल इन सूरत हाल पर नज़र के और इस तरह से, कि जो वहाँ पर खुद हुकूमत पाकिस्तान की जो नुमाइंदों की रिपोर्टें हैं ना, वो खुद हुकूमत पाकिस्तान को और हमारी एजेंसियों के लिए एक नाकाबिल तलाफी नुकसान देने का बायस है। वहाँ पर खुद एक ऐसी जहनीत के लोग भेजते हैं कि वो एक ओवरऑल जो हमारी कौमी एक सोच है उससे हटकर दूसरी सोच के तहत उनको भेज, उनको इस सोच के तहत भेजते हैं कि नहीं, जिस तरह खुद पाकिस्तान का इतना बड़ा मसला है, आज अगर मुझसे भी कोई पूछे तो मैं आज ये कभी नहीं कहूँगा कि मैं पहले शिया हूँ, मैं पहले पाकिस्तानी हूँ था, हालांकि मैं बड़े नुकसान उठाए हैं मैंने इस मसले की वजह से, मैं आज भी घर नहीं गया हूँ, मेरे मतलब रिसेंटली हमारे रिश्तेदारों की डेथ हुई है, मैं उस पर नहीं पहुँचा हूँ, लेकिन उसके बावजूद मैं आज एक मुहिब वतन पाकिस्तानी हूँ, मैं 6 सितंबर को आज भी उसी तरह जो बच्चों का शौक होता है उसी तरह देखा है, 14 अगस्त को भी उसी तरह मनाते हैं, लेकिन उसके बावजूद वो जो लोग हुकूमत पाकिस्तान वहाँ पर भेजते हैं उनकी रिपोर्टिंग जो है वो खुद हुकूमत पाकिस्तान को एक नाकाबिल तलाफी नुकसान देने का बायस है। वो रिपोर्टिंग को पाकिस्तानी होने की हैसियत से नहीं करते, वो रिपोर्टिंग को एक खास जहनीत के साथ करते हैं, वो रिपोर्टिंग को एक खास फिरके की मतलब जिसकी एक कुरान मजीद ने भी मुआनत की है अल्लाह ताला के फरामीन में, खुद हमारे जो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम, खुद हमारे बड़े जो कौमी हीरोज हैं अलामा इकबाल ने इन सब चीज़ों को कहा है कि इनको जब छोड़ेंगे नहीं तो सबसे मेन जो आंसर जिसको मैं समझता हूँ वो ये है, खुद पाकिस्तान की हुकूमत की मिसलीडिंग जो कर रही है, वहाँ की जो लोकल जिम्मेदारान हैं वो उसको मिसलीड कर रहे हैं, उनको ये बता रहे हैं कि नहीं, अगर आज भी हमारे पारसनार के लोग खुद आप देखिए पूरे पाकिस्तान में कहाँ पे इन हालात में जो कि लोग भूख और प्यास का आलम है हालात से, पाकिस्तान पारसनार में ये देखा है कि वहाँ पर आज भी ये जो कुछ का दिन गुजरा है पारसनार में आज भी एक ही आवाज़ है, अमेरिका के खिलाफ है लोग, क्यों खिलाफ है? अमेरिका के इसलिए खिलाफ नहीं है कि अमेरिका کوئی ہماری ذاتی وہ آ گیا ہے. امریکہ کا اس لیے خلاف ہے کیونکہ امریکہ پاکستان کا خلاف ہے، امریکہ مسلم امہ کا خلاف ہے. تو اس لیے ہمارے جو عوام ہیں، ہمارے جو باشعور عوام ہیں الحمدللہ، اسی شعور کو یہ لوگ نقصان پہنچانے کے لیے نہیں، آگے یہ جو جہاں پہ رپورٹنگ پہنچتی ہے وہاں پہ یہ نہیں کہتے کہ وہ باشعور ہے، وہ ملک کے ساتھ ان کی وفاداری ہے، وہ جو مس لیڈنگ ہے وہ اس کی سب سے مین ریزن ہے. دوسری ریزن یہاں پر آتے ہیں وہ یہ ہے کہ ہمارے علاقوں میں جو ایک پرانا نظام تھا مشران کا، جو کہ ایک آپ سمجھتے ہیں کہ مشران مطلب ان پڑھ، آج کل چونکہ ایک ذہنی گروتھ ہو چکی ہے، ایک بچہ بھی ہے، میڈیا کا زمانہ ہے، گروتھ ہو چکی ہے، ریشو کا بتا دیا گیا کہ پارسنار کی جو ایجوکیشن ریشو ہے لازمی بات ہے، جس کے پاس نالج زیادہ ہے، جس کی ایجوکیشن زیادہ ہے، اس کی تھنکنگ پاور اتنی زیادہ ہے، وہ لوگوں کو زیادہ. تو وہاں پر جو حکومت کی جو ایک مس لیڈنگ پالیسی میں ابھی بھی سمجھتا ہوں، وہاں پر آج کل بھی وہ جو ایک پارسنار میں وہ سسٹم ختم ہے، خانزم نہیں ہے، کوئی کسی کو خان نہیں سمجھتا چونکہ ایجوکیشن وہ ترقی ہو چکی ہے.
صحیح ہے.
تو پاکستان کی حکومت وہ جو ذمہ داران ہیں وہ آج بھی ان لوگوں پہ ہی رلائے اور ان کی وہ کر رہی ہے جو چیزوں کو سمجھتی نہیں ہیں، جن کی وہی پرانی ذہنیت ہے کہ میں جی خان ہوں، حکومت نے ان کو پگڑی دی ہے. پگڑی کس نے دی ہے؟ حکومت نے دی ہے، اس کو استعمال کرتے ہیں جس طریقے سے بھی استعمال کرے. آج کل آج کے جو آپ کے سامنے ہیں کچھ معاہدے ہوئے ہیں ان قریب، اس کا کیا رزلٹ نکلا؟ اس کی وجہ یہ ہے کہ وہاں پر جو آج کل انٹلیکچوئلز ہیں، وہاں پر ایجوکیٹڈ طبقہ ہے، وہاں پر ان کو اعتماد میں لیتے نہیں. آج بھی اگر حکومت اعتماد میں لے ہمارے عوام کو، میں سمجھتا ہوں کوئی ایسا نہیں مسئلہ ہوگا، میں سمجھتا ہوں حکومت کی پالیسی کو لوگ سپورٹ کریں گے، لیکن کس شرط پہ؟ اس شرط پہ کہ آپ عوام کو تکلیف نہ دیں. عوام کو آپ کیوں تکلیف دیتے؟ یہ حکومت کی جو پالیسی اگر ہمارے لوگوں نے نہیں بھی مانی، مجھے خود یاد ہے میں 8th میں تھا، یہ 96 کی جو لڑائی کا ذکر کیا، وہاں پر ایک بہت بڑا ٹریننگ کیمپ لگا، کیا ہے آرمی کی ایکسرسائز ہو رہی ہے، پہلے دن ایئرپورٹ کے ساتھ لگا، دوسرے دن وہی کیمپ پستاشا کا، ہم کہتے ہیں ہمارے گاؤں کے ساتھ ملے ہوئے شلوزان کے ساتھ، تیسرے دن کیمپ نہیں تھا، کہاں گئے لوگ؟ اس کے دوسرے تیسرے بعد حکومت امارات اسلامی قائم ہو گئی، ملا عمر فلاں فلاں، تو آج کل جو چھپکے چھپکے سے پتہ نہیں کہاں ہیں.
اس میں یہ ہوا کہ جب حکومت کا جو پلان تھا کہ اس علاقے کو توری اور بنگش قبیلے سے خالی کرایا جائے، وہاں پر طالبان کو کیمپ بسایا جائے اور وہاں پر وہ لوگ ٹریننگ حاصل کرے، یہ جو حکومت کا پلان تھا وہ ناکام ہو گیا. تو انہوں نے الٹرنیٹو جو ٹل پرشنار، ایک واحد راستہ ہے پرشنار کا، اس پہ طالبان کے ذریعے سے قبضہ کرایا گیا. کچھ اس میں دوسری طالبان بھی تھے، لیکن حکومت کے طالبان جو حقانی نیٹ ورک ہے وہ بھی برابر کے اس میں شریک تھی، بلکہ 90% یہی لوگ تھے جن نے اس ٹل پرشنار روڈ کو بند کیا گیا. اور پھر جب بھی اس روڈ کے ذریعے سے، ایک ہی واحد راستہ ہے، تو اس روڈ کے ذریعے سے جب بھی کوئی لوگ جاتے تھے تو اکثر ان کو گاڑیوں سے اتار کے ان کو ذبح کیا جاتا تھا. پہلے ان کو اغوا کیا جاتا، تاوان کے پیسے مانگتے تھے کروڑوں میں، اگر وہ نہ دیتے تو ان کو ذبح کیا جاتا. اور یہ سلسلہ پچھلے 4-5 سالوں سے یہ سلسلہ جاری ہے. اور اکثر یہ بھی ہوا کہ جب بھی ایف سی کے ذریعے نگرانی جو کنوائی جاتی ہے، ان میں بھی لوگوں کو ایف سی کی موجودگی میں وہاں پر سامان کو لوٹا گیا گیا، اور وہاں پر جو لوگ تھے، جو توری بنگش قبائل کے افراد تھے، ان کو ان گاڑیوں سے اتارا گیا، ان کو ذبح کیا، اور بارے سے کہ ان کو زندہ جلایا گیا. ان بالکل یہ ایویڈینس موجود ہے. وہاں پر ایف سی کے جو لوگ ہیں وہ سامنے سے گزرتے ہیں، اور ایسے لوگ جو ان ٹرکوں میں تھے وہ زمین پہ پڑے ہوئے ہیں، اور ایف سی سائلنس ان کے ساتھ خاموشی سے گزر جاتی ہے. پچھلے 5 سالوں سے یہ روڈ، اور جب بھی دوسرے جو سامان کی کاروائی جاتی ہے، اور وہاں پر جو آپ کرم ایجنسی میں انٹر ہوتے ہیں، وہاں پر ایک چیک پوسٹ ہے جس کو ہم چپری چیک پوسٹ کہتے ہیں، وہاں پر ایف سی باقاعدہ موجود ہے، اور اس چیک پوسٹ پہ ایک ایک ٹرک پہ 50-50 ہزار روپے وہ لیتے ہیں، بتا لیتے ہیں، پھر اس گاڑی کو آگے جانے دیتے ہیں. اور اس کے نتیجے میں جو ہے بہت سے ہمارے جو اکنامیکل وہ ہے نقصان ہے بہت زیادہ ہوا ہے، اور وہاں پر جو ایک اس کی وجہ سے جو سامان کی قلت ہے وہ بھی پیدا اس وجہ سے پیدا ہو رہے کہ یہ جو کنوائی ہے ایک تو بہت وقت پہ سے جاتے ہیں، ڈیلی بیسس پہ یا ہفتے میں نہیں جاتے بلکہ مہینوں میں 1-2 کنوائی جاتی ہیں، اور وہاں پر سامان کی شارٹیج انہی وجہ سے وہ پیدا ہو رہی ہے. اور دوسرا جو ہے افغانستان کے راستے سے جب ہم جاتے تھے تو ابھی لوگ جو لوگ جا رہے ہیں، ابھی ریسنٹلی ایک واقعہ ہوئے تقریباً مہینے پہلے، کہ وہاں پر ہمارے 5 لوگوں کو وہاں پر اغوا کیا گیا، तकरीबन 10-15 दिनों के साथ वो अगवा थे और उसके बाद उनको ज़बह करके उनकी लाशें पर चिनार भी।
अफगानिस्तान के जो अगवाकार हैं और जिन्होंने रास्ता बंद किया हुआ है, जिनको आप हक्कानी नेटवर्क कह रहे हैं, इनका आपस में कोई ताल्लुक है?
इसमें इस तरह है कि जिस तरह पहले मैंने अर्ज किया ना कि ये जो पाड़ा चिनार के अंदर जो अहले सुन्नत के मुख्तलिफ कबाइल पड़े हुए हैं, ये कुरम एजेंसी के रहने वाले नहीं हैं। कोई अफगानी है तो कोई डाउन डिस्ट्रिक्ट के कोई कबीला है, लेकिन ज़्यादातर वही लोग हैं कि जो अफगानिस्तान के लोग उस वक़्त गरीब होते थे। ये पहरा देना और ये वो चौकीदारी करना इनका काम था। इनके वहाँ पे रिश्तेदार हैं अफगानिस्तान में। जिस तरह पाड़ा चिनार तबाह हो गए, यहाँ पे एक चीज़ मैं जिक्र करूँ, इससे पहले आपने एक सवाल किया था तो उसका मैं कि ये जो बार बार पाड़ा चिनार को वो निशाना बनाया जा रहा है, ये इसको क्लियर करने के बाद आप इसको समझ सकेंगे। पाड़ा चिनार के आवाम को इतिमाद में नहीं लिया जा रहा है तो सिर्फ शिया आवाम को इतिमाद में नहीं लिया जा रहा है। इनकी स्ट्रेटजी यही है, इनका मकसद ये है कि हम कुरम एजेंसी छोड़ दें, बाकी जो कबाइल है सुन्नी कबाइल जो है वो उनसे इनको कोई खतरा नहीं है, ये हमें इधर से भगाना चाहते हैं, वो बाकी कबाइल को नहीं। इस वजह से ये जो इनके कोई भी इनका मंसूबा कामयाब नहीं होता है, उसका वजह यह है कि मेजर पॉपुलेशन जो है ट्राइब जो है वो उसको इतिमाद में नहीं लिया जाता है। दूसरी बात, जिस वक्त ये सारा कुछ हुआ 2007 में जब शुरू हो गया, जो कुछ हुआ मैंने खुद देखा है, चश्मदीद गवाह हैं हम, ये दोस्त भी इस तरह के हजारों लोग तुम्हें मिलेंगे वो गवाही देंगे कि FC के गाड़ियों में तालिबान और अलकायदा के लोग आके अहले सुन्नत के घरों में वो दाखिल हो गए।
ठीक,
तो अब पाड़ा चिनार जो खत्म हो गया तबाह हो गया, वो शिया और सुन्नी दोनों फिरकों को अगर तबाह कर दिया है तो अलकायदा और तालिबान के उन लोगों ने जो बाहर से आए थे।
ठीक,
ये जो इनके लिए रहने की कोई जगह नहीं रही तो कुछ हमारे लोग जो थे वो कोहाट आ गए, हंगू आ गए, पिशावर आ गए, इस्लामाबाद आ गए, या लोकल कहीं आसपास के गांव में कोई रिश्तेदार थे वहां पे, जो गरीब थे कहीं बाहर नहीं निकल सकते थे वहीं पे इन्होंने वो लिए। और उनके जो लोग थे वो कुछ लोगों ने बॉर्डर क्रॉस किया, जो उनके रिश्तेदार थे वो वहां पे बैठ गए। दूसरी बात यह है कि जिस तरह इन्होंने कहा कि वहां का इंजुमन फारूकिया का जो सेक्रेटरी बना दिया गया था, कालादम तंजीम के एक अच्छे ओहदे पे, कलीदी ओहदे पे वो अभी भी है, इस वक्त भी है, तो उसने एक लिंक बना दिया अफगानिस्तान के पार साइड की जो आबादी है और इनका आपस में एक लिंक बना दिया। अब यह है कि वहां जो कार्रवाइयां होती है वो अफगानी लोग नहीं करते हैं, यही लोग करते हैं। और आपका जितनी भी नेटवर्क है, जितनी भी चाहे वो क्या कहते हैं हकानी नेटवर्क है, चाहे वो सईद फजल सईद का है, चाहे वो दूसरे का है, तो ये इनके अफगानिस्तान में रूट्स हैं, वहां पे हैं। दूसरी बात ये है कि जब ऑपरेशन शुरू कर दिया जाता है, इस चीज को भी जरा देखें कि ये कौन लोग है, इसको कौन सब वो कर रहे हैं, बचा रहे हैं। जब ऑपरेशन शुरू कर दिया जाता है कुरम एजेंसी के अंदर, तो पहले ही दिन फजल सईद जो है वो आके प्रेस पे कह देता है कि मुझसे गलती हो गई है और मैं इसमें शामिल नहीं हूं, और मैंने अलहदा एक तहरीक तालिबान पाकिस्तान के पता नहीं कौन सा हकीके वो कायम कर दिया, उसको इन्होंने सेफ साइड दिया, उसको अलग कर दिया। अभी जो आज से 4 दिन पहले 5 दिन पहले जो हमारे उस पर फायरिंग हुई है एक कनवाई पे, तो उसमें वही फजल सईद के लोग शामिल है।
मैं ये भी यहाँ पर ऐड करना, चूंकि सवाल से रिलेटेड चीजें हैं कि कौन कर रहा है अफगानिस्तान के अंदर। रिसेंटली आप लोगों ने पिछले साल की रमजान यही आयाम थे, बिल्कुल सेम आज के दिन में बैठे हैं। मेरे ख्याल में अगर मैं मोबाइल ना कर लूँ तो आज का ही दिन होगा जो उनके लिए एक अजाब का था कि उन्होंने وہ جو قبیلے ہیں جو کہ خصوصاً اہل سنت کے جو پرشنہار میں قبیلے ہیں ان میں ایک ایسا قبیلہ ہے جو کہ اہل سنت بھی ان کو پسند نہیں کرتے, مینگل قبیلہ ہے, جو کہ فسادی ہیں, جو کہ پیور جو ہیں وہ وہاں سے افغانستان کے لہجہ سے اس کا تعلق ہے. پکتیا کا ایک علاقہ ہے گردیز اور شہر ناو کے اندر ایک بہت بڑا درا ہے, چونکہ ہم خود جاتے رہے ہیں افغانستان کے راستوں سے, ہم نے خود دیکھا بھی ہے وہاں پر. اس علاقے میں ان کا بہت بڑا مینگل کا لہجہ اس کا آپ کہہ سکتے ہیں کہ گڑھ ہے مینگل قبیلے کا. یہ جو ابھی ریسنٹ واقعہ ہوا ہے وہ بھی ادھر ہی ہوا ہے, اس سے پہلے جو واقعہ ہوا تھا وہ بھی ادھر ہوا تھا. خود افغان حکومت بھی ان پہ کنٹرول کرنے کی کوشش کرتی ہے امریکہ اپنے سپورٹ کے لیے تاکہ افغانستان کے اندر ریسٹ ہو. لیکن یہ جو ابھی واقعات ہوئے تھے پچھلے سال کی, وہ بھی میں یہی کہوں گا کہ حکومت کی اپنی ناکامی کی وجہ سے وہاں پر جو خیوس گاؤں تھا اس کو جلایا بھی گیا, قرآن مجید کی بے حرمتی بھی کی گئی, مساجد کو شہید کیا گیا, افراد جتنے بھی تھے 65 کے 65 جو بھی مر تھے, کچھ جو زنانہ رہ گئے تھے ان کو شہید کیا گیا. اس کے باوجود بھی ہمارے لوگوں نے جو میں کہہ رہا ہوں نا کہ مشران جن کو اعتماد میں لیا گیا تھا نا انہیں مشران کو عوام غصہ تھے کہ نہیں کیوں ظلم کیا گیا بغیر کسی اطلاع کے, بغیر کسی اس کے ظلم کیا گیا. لیکن اس کے باوجود ان مشران کی جس کا میں نے ذکر کیا بالکل ان پڑھ جاہل, انہوں نے پھر حکومت سے ساس باس کی, پھر بھی ہماری عوام مشہور عوام نے امن کی خاطر ان کی بات بھی مان لی کہ چلو امن قائم رہے, جو ہوا ہے مسلمان ہیں سارے, کیوں اسلام ایک مسلمان دوسرے کو قتل کرے. پھر اس کے باوجود ہمارے عوام نے بات مانی, اس کے بعد انہوں نے کہا کہ جو لاشیں پڑی ہیں وہ دے دے. ہمارے ہاں لاشوں کا بڑا کانسیپٹ ہے, لڑائی میں بھی اگر ہمارے لوگوں کے پاس بھی بچ جاتی ہے وہ دے دیتے ہیں, ایک قبائل کے رسم و رواج کے تحت بھی ایک اسلامی طریقہ کار بھی ہے. لیکن اس کے باوجود جب حکومت کی ہی کچھ لوگوں نے ان کو یہ بتایا کہ اب شیعہ جو ہے بڑے ڈاؤن سٹریم پہ ڈاؤن پوزیشن پہ لاشیں نہ دو, یہ حکومت کے اہلکار نے کیا, ان کو پھر سسپینڈ کیا گیا, وہاں سے بھگایا گیا. ان لوگوں کی وجہ سے پھر میں وہی کہوں گا مشرا نے تو معاہدہ کر لیا تھا, اس کے بعد پھر عوام نے مزید برداشت نہیں دکھائی. پھر ہوا ایک ایسا مارکا ہوا جہاں سے وہ لوگ بے دخل ہو گئے اپنی ہی کردوتوں کی وجہ سے. آج وہی جتنی بھی پٹی کے لوگ ہیں مینگل کے لوگ جو کہ اس وقت بھی قابض تھے, جو پہاڑیاں تھیں شلوزان کی پہاڑیاں پہ بہت بڑے گھنے جنگل. میں افغانستان کی میں ایک یہ اس میں یہ ضروری سمجھتا ہوں, میں خود آ رہا تھا افغانستان میں کابل سے, میں آ رہا تھا گردیز وہاں کا پکتیا کا جو صدر مقام ہے وہاں سے, میں خود ایک تو ہمارے قافلے جاتے تھے لیکن میں خود ویسے جنرل عام سواری میں جاتا تھا. تو میں کابل کے اڈے سے بیٹھ گیا گردیز کی گاڑی میں, تو اس میں سارے چونکہ ہماری زبان تقریباً پھر ملتی جلتی ہے تو ہم بھی بیٹھ گئے تو اپنے حساب سے. تو وہاں پر جو لوگ تھے انہوں نے قرب ایجنسی کا مسئلے کو ڈسکس کیا کہ کیا مسئلہ ہے. اس میں ہی ایک جو جاجی ہے کہتے ہیں کہ توری اور جو جاجی ہے یہ بھائی بھائی ہیں, معاہدے ہیں اپنے درمیان, چونکہ ہمارے لوگوں نے ان کو سپورٹ کیا ہے اکنامیکلی, ان کے ابھی بھی ہسپتالوں میں ادھر آتے ہیں, افغانستان کے مریض ہسپتال میں آج بھی پریشنار میں آتے ہیں, آج کے دن بھی کہ پریشنار کے ہسپتال میں آج بھی اگر آپ فون کریں تو آئے ہوں گے, مطلب میں آج کی بات کر رہا ہوں. تو ان کو وہ سپورٹ ہے, وہ لوگ نہیں چاہتے کہ مطلب بیچ میں پریشنار اور ان کے, چونکہ حالات ایسے ہیں دونوں علاقوں کے ایک دوسرے پہ کرنا پڑتا ہے. لیکن یہ جو قبیلہ ہے جس کی میں ذکر کر رہا ہوں, وہ جو بوڑھے شخص کی میں بات کر رہا ہوں, یہاں پر گھنے جنگلات ہیں, منڈیر پورا علاقہ اس کو منڈیر کہتے ہیں. یہ جو شلوزان کی پہاڑیاں ہیں, زیڈان کی پہاڑیاں ہیں, یہ بہت گھنے جنگلات ہیں. پھر ساتھ ہی جو ملا ہوا علاقہ ہے افغانستان کا, وہ جو بوڑھا شخص تھا وہ یہ کہہ رہا تھا کہ یہ ایک اندازے کے مطابق رشیا نے جب دخل اندازی کی جرمنی کے اس ورلڈ وارس کے دوران بھی اس علاقے کی, ان جنگلات کا اتنا بڑا تخمینہ لگایا گیا ہے, تو یہ منگل جو ہے ان علاقوں پہ قابض ہو گئے تھے, یہ جنگلات کی کٹائی بھی کر رہے تھے اپنے حساب سے, بڑے امیر تب مطلب بنے ہوئے تھے, تو اسی پہ آج تک جو اسلحہ استعمال کرتے ہیں, میزائل پھینکتے ہیں, جو بھی کرتے ہیں اسی سے کرتے تھے. تو آج ان کو جو تکلیف ہوئی ہے تو وہ وہی پوری پٹی ادھر جا کے آباد ہوئی ہے.
اسی بات کو ذہن میں رکھتے ہوئے ابھی آپ نے ایک اصطلاح استعمال کی اہل سنت قبائل, جبکہ آپ کی بات سے ظاہر یہ ہوتا ہے کہ سنی قبائل کا مسئلہ نہیں ہے, شیعہ و سنی آپس میں وہاں بھائی بھائی, بلکہ طالبان اور ان کے ہم فکر افراد سنی قبائل کا لبادہ اوڑے ہوئے ہیں, جیسا کہ یہاں کل عدم گروہ اہل سنت کا لبادہ اوڑے ہوئے ہیں جس کی تصدیق بھی کافی سنی جیت علماء ٹی وی چینلز پا کر کر چکے ہیں اور یہ کہہ چکے ہیں کہ ان کا ان گروہوں سے کوئی تعلق نہیں ہے, لہذا اس کی وضاحت فرما دیں.
کہ میں وضاحت سب سے پہلا پوائنٹ اس میں تو وہ جو ایک انجمن کا سیکٹری مقرر کرنا جو کہ ایک کالعدم تنظیم سے ایک اہم رکن ہے, آج بھی اسی کالعدم تنظیم میں اس کا تعلق ہے, डॉन डिस्ट्रिक्ट्स में आजकल उसकी बड़ी एक्टिविटीज हैं। हेलीकॉप्टर के जरिए जख्मी हालत में लड़ाई के दौरान उसको लाया गया सीएमएच कोहाट में, उसका इलाज किया गया। नंबर एक पॉइंट तो एक अलदम तजी। दूसरी बात, आज भी अगर आप उसको अहले सुन्नत और अहले तशी एक फ़र्क वाराना फसादात, जो कि एक बहुत गलत कॉन्सेप्ट है जो कि इनकॉर्पोरेट किया गया है मीडिया के जरिए कि एक ख़ास पता नहीं पॉलिसी के तहत कि हाँ उस इलाके में इसी चीज़ को आप हवा दें ताकि पीछे जो बैकग्राउंड है वो फिर नज़र ही ना आए, तो उसकी जो तफसीलात मैं आज भी आपको यहाँ पर मैं ख़ुद उसी लोगों के साथ मैंने सफ़र किया। मैं शिया था, वहाँ पर गर्देश के अंदर अहले तशी की आबादी है, अफगानिस्तान के गर्देश के अंदर सैयद हैं। उसके अलावा खुद पराशनार में आज अगर एक सुनी हस्पताल में आता है तो आप इसको क्या कहते हैं? क्या ये इस लड़ाई के अंदर, मैं खुद इसका गवाह, हमारे मामू के घर में बहुत ज़्यादा अहले सुन्नत ने पना लिए, 24 अफराद ने 8 दिन मुसलसल पना लिए, थोड़े हालात बेहतर हो गए तो हमने उनको डॉन्स डिस्ट्रिक्ट, तो वो अहले सुन्नत नहीं थे, उनका जो नज़रिया था अहले सुन्नत थे, लेकिन हम उनको भाई समझते हैं, कलमा गो हैं, हमारा ऐसा कोई ताल्लुक, हर किसी का अपना है ये माइंड सेट की और एजुकेशन की और उसकी बात है। आज भी किसी भी जगह पे दूसरी एजेंसियों में गैर एजेंसी का फर्ज जाता नहीं है, जॉब नहीं करते।
सही है।
कुरम एजेंसी में फिरकावराना फसादात की एक लहर भी दिखाई दी गई है, लेकिन आज भी कुरम एजेंसी में अहले सुन्नत की जो कुरम एजेंसी
बहुत है,
वो वहां पर जॉब भी करते हैं, उनको सपोर्ट भी है। मेरे खुद दोस्त जब विजिट पे जाते हैं हम उनको अपने घर में लाते हैं। आज भी आप कुरम एजेंसी अपर कुरम में आप इंटर हो जाए तो आपको फिर वही हालात है, पुरअमन है, कोई मसला नहीं।
यानी अल्हम्दुलिल्लाह हमारे पारा चनार में अहले सुन्नत बिरादरान का आकर काम करना इस बात की दलील है कि यह फ़िरका वाराना मसला नहीं है। अब हम पारा चनार के हवाले से एक कामयाब मूवमेंट यूथ ऑफ पारा चनार के बारे में जनाब मुसर्रत हुसैन बंगर साहब से तफसीलात जानना चाहेंगे।
यूथ ऑफ पारा चनार की जो तहरीक थी और वो उसकी जो बुनियादी अगराज व मकासद थे कि पारा चनार के मसले को जो उसका सही रुख है, उसका सही पिक्चर है, उसको मीडिया पे और आवाम जो सिविल सोसाइटी है उसको दिखाया जा सके, जो मसला है उसको सही अंदाज से उसको पेश किया जा सके। अक्सर जिस तरह पहली भी बात हुई कि वहाँ पर जो मुतासिब ऑफिसर्स हैं कुरम एजेंसी में, जो वहाँ पर एक खास माइंड सेट के लोग हैं, वो वहाँ पर एक गलत किस्म की रिपोर्टिंग परेशनार के मसले के हवाले से इस्लामाबाद हुकूमत को भी करते हैं और पिंडी हुकूमत को भी करते हैं, और इसी गलत रिपोर्टिंग की वजह से परेशनार के मसले को आवाम की नज़रों में एक फिरकावराना मसला बनाया गया। तो यूँ तो परेशनार का जो तहरीक का जो बुनियादी मकासद है कि वहाँ पर जो मसाइल है उसको हकीकी अंदाज से मीडिया के जरिए से और सिविल सोसाइटी को वो इंसानी बुनियादों पर वो पेश किए जा सके, क्योंकि वहाँ पर अगर शिया भी मर रहे हैं तो वो भी इंसान है, अगर सुनी भी मर रहे हैं तो वो भी इंसान है, वहाँ पर ईसाई भी मर रहे हैं तो वो भी इंसान है। तो इसी नुक्ते को मद्देनजर रखते हुए कि इंसानी बुनियादों पर वहाँ इस मसले को उजागर किया जाए और उस मसले को मीडिया के जरिए उस सोसाइटी को पहुँचाया जा सके, उसमें जो बुनियादी मकासद है कि हम लोगों में एक मोबिलाइजेशन पैदा कर सके इस मसले के हवाले से, एक अवेयरनेस पैदा कर सके कि हम लोगों को जो बुनियादी मसला है कि वो मसला है क्या और इसकी जो वो है रूट काज क्या है। तो इस तहरीक का जो बुनियादी मकसद था कि हम लोगों में परेशनार के मसले के हवाले से अवेयरनेस पैदा करें और वहाँ पर जो हकीकी मसाइल है उसको उजागर कर सकें। वहाँ पर अगर जो भी 5 लाख हमने वहाँ पर एक फिरके की या एक कबाइल की बात नहीं की इस पूरी तहरीक में, बल्कि हमने वहाँ पर जो भी मुकीम है, 5 लाख की आबादी है, हमने सबकी बात की है, चाहे वो कबीले का ताल्लुक अहले सुन्नत से हो, वो अहले तशी से हो, वहाँ पर ईसाई हो या जो भी हो, हिंदू हो, हमने पूरी कम्युनिटी की बात की जो कुरम एजेंसी वहाँ पर इन लड़ाई की वजह से वहाँ पर मुतासिर हुए हैं। और इनके अक्सर जो यहाँ पर मीडिया में पेश किया जाता है कि वहाँ पर लड़ाई जो है वो फिरकावराना बुनियादों पर है, वहाँ पर शिया सुन्नी लड़ रहे हैं, बल्कि हमने हर जगह पे, हर प्लेटफॉर्म पे, वो मीडिया में हो या दूसरे जो हम मुख्तलिफ इदारों में हम गए हैं, वहाँ पर हमने ये पेश किया है कि ये मसला जो है ये वहाँ पर शिया सुनी की नहीं है, बल्कि वहाँ पर एक महसूस तबका है जो तालिबान जिसे हम कहते हैं, वहाँ पर ये लोग अपनी जो उनकी वो है प्लान है, जो उनका मंसूबा है, वो लोकल लोगों पर इम्प्लीमेंट करना चाहते हैं, और वहाँ पर जो कबाइल है वो उनको वो उसको अपोज करते हैं, उसको इन उनकी मंसूबे को मानते नहीं है। अक्सर ऐसा भी है वहाँ पर कि जो अहले सुन्नत के साथ अहले सुन्नत के जो लोग हैं वहाँ पर वो भी वो है एक गांव है ऐसा है कि वहाँ पर उनको भी मुश्किलात हैं। हमने उन लोगों की बात की, उनके हुकूक की भी बात की है। एक गांव है बशारा उनका नाम है, वो जो जो तूरी और बंगश कबाइल के इलाके हैं उनके बिल्कुल दरमियान में है। अभी भी वहाँ पर जो हम लो अहले तशीह के लोग हैं, जो कुरुमो तूरी और बंगश के लोग हैं, उनको जो खुराक की सप्लाई है, उनको जो मेडिसिन की सप्लाई है, वही जो है तूरी और बंगश कबीले के लोग उनको प्रोवाइड करते हैं। तो वहाँ पर यूथ और परेशनार का जो बुनियादी अगराज मकासद है कि इंसानी बुनियादों पर परेशनार के जो मसले को उसको इंसानी बुनियादों पर पेश किया जा सके, और उस पर हमने जो अहदाब रखे थे उसमें कम काफ़ी हद तक, बल्कि जो हमने रखे थे उसमें हम कामयाब हो चुके हैं। हमारा जो बुनियादी मकसद था कि यहाँ पर शुरू शुरू में हम अखबारों के ऑफिसों में जाते थे, तो जब हम परेशनार का नाम लेते थे तो जो साहबी थे वो यही कहते थे कि अच्छा वही मसला जो शिया सुनी का मसला है परेशनार में। तो फिर हमने उनकी कन्वेंसिंग की कोशिश की कि वहाँ पर हमने रियल सिचुएशन उसको पेश की कि
सही
ये मसला जो है ये शिया सुनी का नहीं है, बल्कि ये जो तालिबान और लोकल जो ट्राइब्स हैं उनका मसला है।
ठीक
तो फिर बाद में उन्होंने मान भी लिया और हमारे साथ उन्होंने फिर काफ़ी ताउन भी किया, और पूरी जो मीडिया इस्लामाबाद के लेवल पर जो मीडिया था फिर उन्होंने हमारे साथ अच्छा ताउन भी किया। और इस सिलसिले में फिर हमने जो हमारे जो मीटिंग्स हुई हैं मुख्तलिफ ह्यूमन राइट्स ऑर्गेनाइजेशन के साथ, और जो ह्यूमन राइट्स की जो स्टैंडिंग कमेटी है नेशनल असेंबली की, उसमें हम गए हैं, वहाँ पर हमने परेशनार के मसले पर ब्रीफिंग दी है, और उन्होंने फिर सिफारिशात भी पेश किए हैं, और जो उन्होंने आर्मी को सिफारिश पेश की है, जो गवर्नमेंट को सिफारिशात पेश की, इस तरह हम जो सेनेट की स्टैंडिंग कमेटी है फंक्शनल ह्यूमन राइट्स की, उसमें हम गए, हमने उस पर हम वहाँ पर परेशनार के मसले पर प्रेजेंटेशन दी है, और उन्होंने भी हमारे साथ जो वो है वादे किए हैं, उन्होंने जो सिफारिशात गवर्नमेंट और आर्मी को पेश किए हैं उन पर भी उनका वो हो रहा है।
क्या रिकमेंडेशंस थी उनकी तरफ से?
जो बुनियादी तौर मुश्तरक जो रिकमेंडेशन दोनों की तरफ से थी कि वहाँ पर जो तालिबान है उनके खिलाफ ऑपरेशन किया जाए,
सही है।
एक मौसर उनके खिलाफ कार्रवाई की जाए, और दूसरी जो उनकी रिकमेंडेशन थी कि सलागी को आफतजदा इलाका करार दे और खसूसी इकोनॉमिकल पैकेज का ऐलान किया जाए,
ठीक है।
और तीसरा जो उनका ये था कि वहाँ पर जो वो है इंफ्रास्ट्रक्चर तबाह हो चुका है, एजुकेशनल निज़ाम तबाह हो चुका है, या हेल्थ की जो फैसिलिटी है वो तबाह हो चुकी है, तो उसको अपग्रेडेशन के लिए उन्होंने सिफारिशात पेश की कि उसकी हुकूमत फौरी तौर पर उसके लिए कुछ वो है फाइनेंस वो रिलीज कर लें। इस तरह स्टूडेंट्स के हवाले से कि स्टूडेंट्स जो है उनको फ्री एजुकेशन दी जाए, और हेल्थ तो जो वहाँ के लोग हैं उनको फ्री हेल्थ फैसिलिटी दी जाए, और दूसरे जो होते हैं कि वहाँ पर उन लोगों के लिए जो एयर सर्विस है PIA सर्विस वो मुहैया किया जाए। तो ये रिकमेंडेशन उन्होंने आर्मी को भी दी थी, और जो फेडरल गवर्नमेंट है वो रिकमेंडेशन
तो
गवर्नमेंट
इन रिकमेंडेशंस पे अमल दरामद हुआ?
कुछ पर तो महदूद लेवल पर हुआ, बस करें उन्होंने ऑपरेशन का ये कहा था कि हम ऑपरेशन वो कर रहे हैं, उन्होंने ऑपरेशन की रिकमेंडेशन दी थी कि हम ऑपरेशन करेंगे, लेकिन उन ऑपरेशन का उन्होंने उस तरीके से ऑपरेशन नहीं किया, बल्कि उनका आजकल ऑपरेशन उन्होंने ख़त्म होने का ऐलान किया है कि ऑपरेशन हमने मुकम्मल किया है, लेकिन उसका वो रिज़ल्ट सामने नहीं आया जो इस रिज़ल्ट का जो सामने आना चाहिए था। तो ये जो कुछ पर उन्होंने मतलब एक कार्रवाई तो की है, लेकिन बात ऐसे है जिसका हम अभी तक वो फॉलोअप कर रहे हैं कि इसको हम मजीद उसको देख रहे हैं, अगर उन्होंने इन चीज़ों को जो रिकमेंडेशन पेश की उस पर वो कोई ख़ास अमल दरामद नहीं हुआ तो हम फिर वही जो है अपना जो एहतजाज है वो मुख्तलिफ तरीकों से उसको जारी रखेंगे।
हाली ऑपरेशन के बारे में आप क्या कहेंगे, क्योंकि ना रास्ते खुले ना लोगों के मसाइल हल हुए और आखिर में ऐलान कर दिया गया कि ऑपरेशन जो है वो कामयाब हो गया।
देखिए मेरे ख्याल में हमें समझना होगा इनके जो माजी में जो इनका रवैया रहा है حالانکہ انہوں نے جو وعدہ کیا تھا وہ یہی تھا کہ عید سے پہلے پہلے ہم آپ کو روڈ کھول کے دیں. جب جس وقت ہم نے اپنا احتجاجی کیمپ ملتوی کر دیا, یعنی وہ ابھی اس کو وائنڈ اپ کر کے, ہم نے وہ احتجاج ختم نہیں کیا. یوتھ آپریشنار کا احتجاج ختم نہیں, بلکہ وہ پہلا فیز جو تھا وہ ان کے ریکویسٹ پہ گورنمنٹ کے کہ ہم کر رہے ہیں, ہم اس پہ وہ کر رہے ہیں. یہ بات انہوں نے اسٹینڈنگ کمیٹی جو اس کی ہے, سینٹ اسٹینڈنگ کمیٹی کے اندر بھی انہوں نے سیکٹری سیفران جو تھا اس نے یہی اسٹیٹمنٹ دی ہے کہ عنقریب یہ روڈ کھول دیا جائے گا. اور جس دن ہم اس کو وائنڈ اپ کر رہے تھے تو اس دن بھی منسٹر سیفران جو آئے تھے انہوں نے یہی کہا کہ ہمیں صرف 20-25 دن دے دے. وہ 20-25 دن ختم ہو گئے, آج تک وہ روڈ نہیں کھول سکا ہے. لیکن جو آپ کا سوال ہے اس کو جب ہم دیکھتے ہیں تو یہ نہیں چاہتے ہیں. دیکھیں افغانستان کا جو اثر ہے کرم ایجنسی پہ یا دوسرے فاٹا کے تمام ایجنسیوں پہ, یہاں پہ یہ کہنا ضروری ہے کہ فاٹا جو یہ بیلٹ ہے جس کو کبھی انہوں نے ہر دور میں کوشش کی ہے کہ انکم سورس کے طور پر استعمال کریں. مشرف نے اس کو ایک ڈال بنایا اور وہ فنڈنگ لی اور وہ اپنے کو اور اپنے گورنمنٹ کو اور اپنے جو بھی تھا ایک کمانے کا ذریعہ بنایا. نارتھ اور ساؤتھ میں, نارتھ میں آپریشن کرتے ہیں تو یہ ساؤتھ میں دھکیل دیتے ہیں, ساؤتھ میں کرتے ہیں تو ان سے پہلے ان کو کہہ دیا جاتا ہے کہ تم اس طرف چلے جاؤ. افغانستان سے وہ نیٹو والے فورسز, ایک عجیب گمبھیر سا مسئلہ ہے, افغانستان سے نیٹو والے فورسز جب وہ کوئی آپریشن کرتے ہیں تو پاکستان کے جو فورسز ہیں ان کو کہتے ہیں کہ تھوڑا سا پیچھے ہٹے تاکہ یہ درمیان میں جو یہ فساد پھیلا ہوا ہے ان کو جگہ ملے. اسی طرح یہ جب ہمارے آرمی, پاکستانی آرمی نے جب آپریشن کرنا چاہا تو حیرانگی, یہ تو میڈیا پہ بھی آیا ہے, سب نے سنا ہے کہ نیٹو کے فورسز جو تھے وزیرستان کے اندر, جب آرمی یہ بالکل طالبان کو اینڈ پہ پہنچا دیے انہوں نے, تو وہ 2 کلومیٹر, 2.5 کلومیٹر پیچھے آ گئے. اب ان بدبختوں کو جگہ ملی, اب یہ بارڈر تو نہیں کراس کر سکتے تھے. بہرحال ان کا آپس میں بات ایک ہی ہے. پاڑا چنار میں جو آپریشن ہوا جس کا کوئی نتیجہ نہیں نکلا, وہ ان کی مجبوری ہے جو ہم سمجھتے ہیں. لیکن وہی جو شفیق بھائی نے بات کی ہے کہ اگر تمہاری کوئی مجبوری ہے, آپ آگے لڑنا چاہتے ہیں تو آپ آئیں ہمارے ساتھ بات کریں, ہم ملک کے رکھنے والے ہیں, ہم اس ملک کے دیکھیں تحریک پاکستان میں ہمارا خون شامل ہے, قائد اعظم محمد علی جناح کے پاس جب ہمارا وفد گیا, ہمارے ایلڈرز کا وفد گیا تو اس نے یہی کہا تھا کہ میرے ریڑھ کی ہڈی مضبوط ہو گئی ہے. ہم کشمیر میں لڑے ہیں, ہمارے لوگ رضاکارانہ لڑے ہیں.
ہمارے لوگ کیا, میں بات کروں, میرا خود والد صاحب 63 میں بھی لڑے ہیں, 71 میں بھی لڑے,
رضاکارانہ
ہر کوئی لڑا,
رضاکارانہ. اور اب آج اگر تمہیں ملک بچانے کے لیے ضرورت ہے تو ہمارے خون کی ضرورت ہے, آپ کہہ دیں. ہم بجائے اس کے کہ آپ ہمیں مرواتے ہیں تو ملک کے مفاد کے لیے کوئی ہمارے ساتھ بیٹھ کے انڈرسٹینڈ کریں, کوئی ہمیں اعتماد میں لے لے, ہم آگے چلتے ہیں نا تمہارے ساتھ, کیا کرتے ہیں چاہتے ہیں. لیکن اگر تمہارا یہ خیال ہو کہ ہم اس پوری ٹرائب کو یہاں سے ختم کر دیں تو یہ نہیں ہو سکتا. اس وقت بھی مجھے یہی لگتا ہے کہ اب وہ قوتیں جو آج انہوں نے کہا نا مراد آباد امریکہ, آج ہمارے صدر صاحب تو نہیں کہہ سکتے ہیں, نیچے جو ہے بہت سارے لوگوں نے کہا, آرمی نے تھوڑا سا پنگا لیا, جو کچھ بھی ہوا اس کیس پہ, ایبٹ آباد والے کیس پہ, تو یہ آج کہتے ہیں اور ہم پاکستان کی عوام کہتے ہیں کہ امریکہ جو ہے وہ ہماری دشمن ہے. یہ تو ہمیں فخر ہے کہ آج سے 20 سال پہلے, 25 سال پہلے, 10 سال پہلے بھی پاڑا چنار کے اندر شہید عارف حسین الحسینی کے اور جو سوچ ہے, جو سوچ رکھنے والے دوست ہیں, وہ اس وقت بھی مرتبہ امریکہ کہہ رہے تھے. ان کو خطرہ یہ ہے امریکہ کو خصوصاً خطرہ ہے. پاکستان کے آس پاس جو وہ ہے طاقتیں ہیں ان کو خطرہ ہے کہ اگر یہاں پہ امن آ گیا تو یہ لوگ ایک سوچ دے سکتے ہیں. یوتھا پڑشنار کی جو انہوں نے بات کیا وہ بھی مقصد یہ تھا کہ پوری بیلٹ کو فاٹا کے لوگوں کو جوانوں کو ایک سوچ ملے کہ وہ سب اٹھے اپنے آپ کو آزاد کرے, یہ کس غلامی میں ہے. اور یہ اس وقت تک جو آپ کا بیسک سوال تھا کہ آپریشن ہوا اور راستے نہیں کھلے, اس کی ایک وجہ ہے. وجہ یہ ہے کہ انہوں نے کچھ لوگ کرائے کے لیے, وہ ہمارے صفوں کے اندر بھی موجود ہے, وہ علاقے میں بھی موجود ہے, وہ اپنے بزنس سے ان کا غرض ہے کہ وہ کما رہے ہیں, ان کو عوام کے کٹنے کا اور عوام کے در بدر ہونے کا کوئی فکر نہیں ہے.
صحیح.
جو کہ ملی سطح پہ آپ دیکھیں یہاں پہ بھی یہی صورتحال ہے, آپ لوکل دیکھیں وہاں پہ بھی یہی صورتحال ہے. لیکن ایک چیز وہ ایک پیغام دینا چاہیے پورے پاکستان کے عوام کو اور پوری دنیا کے جو مسلمان ہیں, جو سوچ رکھنے والے مسلمان ہیں, ان کو ایک پیغام دینا چاہیے کہ کسی بھی قبیلے کو, کسی بھی فرقے کو, کسی بھی سوچ رکھنے والے ایک ٹولے کو اتنا مجبور نہ کرے کہ وہ دیوار سے لگے. جب وہ دیوار سے لگتے ہیں تو پھر وہ مجبور ہو کے
تنگ
وہ کہتے ہیں کہ تنگ آمد بجنگ آمد, وہ پھر وہ اعلان کرتے ہیں کہ جس کا ابھی یہ کراچی کے اندر جو کچھ ہوا ہے.
میں اس چیز میں تھوڑا سا ایک اس سیناریو کے سوال کو میں اگر اجازت دیں میں لوکل سے تھوڑا میں اوپر سطح پہ لے جاؤں, وہ یہ ہے کہ خود امریکہ آج کل خود افغانستان میں جو ان کے جو جرنیلوں کو زبردستی ریٹائرڈ کیا گیا, ان کی جو اندرونی جو باتیں سامنے آئی ہیں, جو بڑی بزنس سے ان چیزوں کا تعلق ان کو ظاہر کیا گیا ہے, یہ ایک چھوٹے لیول سے لے کر انہوں نے بہت بڑی سطح پہ یہ چیز لے گئے ہیں. تاجکستان کی, ترکمنستان کی جو گیس پائپ لائن سے ان چیزوں کو متصل کیا گیا ہے, یا پھر علاقے میں خود ہی چین کی جو اپرائزنگ ہے اس سے متصل ہے, خود ایران کی جو پاور ہے, خود ہی اپنے مملکت خدا داد پاکستان کی جو ہماری پاور ہے ایٹامک پاور الحمدللہ اس کی جو پاور ہے, یہ گیم اس چیز سے بھی تھوڑی اوپر کی طرف چلی گئی ہے. لیکن پھر جب اس کو لوکل سطح پہ ان لوگوں نے جس طریقے سے انکارپوریٹ کیا ہے, یا مثلا آرمی کا آپریشن کی جو آپ نے بات کی ہے, تو میں اس کو کچھ اس اینگل سے لیتا ہوں کہ اب جو گیم چل گئی ہے بڑی سطح کی گیم ہے, خود ہماری اپنی ایجنسی کی اور دوسری ایجنسیوں کی گیم ہمارے علاقوں میں جو لڑ رہے ہیں, خود ہو سکتا ہے مطلب پوائنٹ آف ویو تو ہر کسی کی مختلف ہے, ہو سکتا ہے ہماری ایجنسی کی یہ پوائنٹ آف ویو ہو کہ ہاں ٹھیک ہے ایک چھوٹے علاقے میں اس کو محدود رکھا جائے, تو یہ پورا بیلٹ انہوں نے ان کے حوالے کر دیا ہے اس گیم کے اندر, گریٹ گیم میں ایک علاقہ انہوں نے کہا ٹھیک ہے اس میں لڑے عوام مرے جو بھی کرے, وہ ایک گیم ہے. خود امریکہ جو کی جو اسٹیکس ہیں کہ افغانستان میں اس کے لیے امن ہو, جو اس کا معیشت کی تباہی جو ان کی ہوئی ہوئی ہے, خود میں نے وہاں پر دیکھا ہوا ہے افغانستان کے اندر کچھ, میں مجھے موقع بھی ملا ہے دوستوں کے پاس جانے کا, وہاں پر جابز وغیرہ کرتے ہیں. آج کل امریکہ کا جو وہاں پر ایک ایک دن میں جو نقصان ہو رہا ہے, اگر امریکہ انشاء اللہ العزیز ہمیں کوئی انشاء اللہ اس میں کوئی میں مبالغہ رائے نہیں کروں گا, ہم ان قریب دیکھیں گے اگر زندہ رہیں تو امریکہ کی یہ جو اجارہ داری ہے یہ بہت جلد ختم ہونے والی ہے ان کی اپنی اس پالیسی کی وجہ سے. جس طرح شبیر بھائی نے کہا کہ ہر ایک کو یہ پیغام دیں, میں مسلمانوں کی بات تو الگ ہے, میں ان لوگوں کو جو وہ تو زیادہ علاقوں میں مسلمان بھی نہیں ہیں جو جن کو مقبوض بنایا گیا ہے, خود میں کہتا ہوں کہ اسرائیل کو مقبوض بنایا گیا ہے, اسرائیل کے اس فرد کو, اس یہودی کو جو کہ ایک پرامن زندگی گزارنا چاہتا ہے اس کو دشمن بنایا گیا ہے, اس کو میں کہتا ہوں کہ یہ امریکہ اور اس صہیونیزم کی وہ جو پالیسی ہے جو کہ پوری دنیا میں انہوں نے پھیلائی گئی ہے خصوصاً میڈیا کی طرف. خود ہماری میڈیا آپ کو کہیں پہ بھی آپ کو ایک اچھی بات کوئی بھی وہ کہیں بھی آگے نہیں پھیلائیں گے, بری بات کو کوئی ہائپوکریسٹ مطلب جتنی بھی منافقت ہے وہ عوام کے ذہن میں ڈالیں گے, لیکن آپ کو اچھی بات اگر کوئی کریں گے بھی اس میں ہزاروں سوال آپ کو اٹھائے جائیں گے, اس میں پھر عوام کو عجیب و غریب مبہم کیا جائے گا. میں یہ کہتا ہوں کہ یہ جو صورتحال ہے یہ ایک بہت خاص نقطۂ نظر ہے پوری دنیا کا جو کہ امریکہ اس کو لیڈ کر رہا ہے, بلکہ امریکہ جو صہیونیزم کا جو نظریہ ہے وہ لیڈ کر رہے ہیں، یہ لوگ اس کی اپلائی کریں، خواہ اس میں پاکستان کا فرد شامل ہے جس کا امریکہ جو مس لیڈنگ کر رہے ہیں وہ اس کی اس پالیسی میں شامل ہے، خواہ وہ سول بیوروکریسی میں بیٹھے ہوئے ہیں، خواہ وہ ملٹری بیوروکریسی میں ہیں، تو وہ لوگ ہیں، خواہ وہ شیعہ ہیں، خواہ اسی نے مطلب پھر کسی آپ نکلے، وہ اس سوچ کے خلاف جو پوری دنیا پوری انسانیت کو انہوں نے غلام بنایا ہوا ہے، اس سوچ کے خلاف ہے یہ.
ہم اس یوتھ آف پریشنار کی جو تحریک تھی اس میں ہم سپریم کورٹ بھی گئے، جسٹس جاوید اقبال سے ہم ملے تھے ان کی چیمبر میں، اور پوری جو ڈیٹیل رپورٹس تھی پریشنار کی جتنی بھی واقعات ہے ان کو پوری ڈیٹیل رپورٹس ہم نے ان کو پریزنٹ کی تھی، اور ان میں جو ایویڈینس ہے سی ڈی بھی ان کو پرووائڈ کی تھی، اور ان پر ان کو تصاویر بھی پرووائڈ کی تھی ان کو. پھر ان سے جو ہم وہ رسپانس میں یہ ملا کہ آپ تھوڑا سا ویٹ کر لیں، ہم اس چیزوں کو دیکھتے ہیں اور آپ کو 15-20 دنوں میں اس کا ایک وہ ملے گا، ایک پازیٹیو رزلٹ ملے گا، لیکن اس کا بھی ابھی تک کچھ ہوا نہیں ہے، کیونکہ اس کی پیچھے پورے گورنمنٹ اور سپریم کورٹ کی پیچھے ایک خاص وہ ہے، اس کی جو بیک گراؤنڈ میں ایک مائنڈ سیٹ ہے وہ نہیں چاہتے کہ پریشنار کا مسئلہ حل ہو، اور اس مسئلے کو مسلسل گمبھیر بنانے کی کوشش کرتے ہیں. ابھی ریسنٹلی جو کراچی میں ایک وہ ہوا کہ ایک بندے کو پکڑا گیا، اس کا عابد منگش اس کا نام ہے، ان کا پتہ نہیں کہاں سے ان کا تعلق ہے بھی نہیں، وہ بندہ ہے بھی ہے یا نہیں ہے، لیکن انہوں نے ڈائریکٹ لنک کیا ہے کہ ان کا تعلق پریشنار سے ہے، اور وہ ان کو ایک ایسی آرگنائزیشن کا نام دیا جو ان کا وہاں پر کوئی وجود ہی نہیں ہے، اور ان پر ان کو اس جو ایس پی انہوں نے پکڑا تھا انہوں نے ان کو کالادم بھی قرار دیا کہ وہ کالادم ایک وہ ہے تنظیم ہے گروپ ہے، اس کالادم تنظیم سے ان کا تعلق ہے. تو پیچھے پریشنار کے مسئلے کے پیچھے پورا وہ ہے مائنڈ سیٹ ہے، اور مائنڈ سیٹ ہر ادارے میں موجود ہے، چاہے وہ آپ کی آرمی میں ہو وہ بھی مائنڈ سیٹ رکھنے والے لوگ موجود ہیں، وہ سول بیوروکریسی میں ہو یا دوسرے پولیٹیکل پارٹیز میں ہو، ایک مائنڈ سیٹ موجود ہے جو مسلسل اس مسئلے کو گمبھیر سے گمبھیر بنانے کی کوشش کرتے ہیں. ابھی کراچی میں کتنے لوگوں کو پکڑا گیا، تقریباً 800 سے زیادہ دہشت گردوں کو پکڑا گیا جو ٹارگیٹ کلنگ میں ملوث تھے، لیکن ایک کو بھی سامنے نہیں لایا گیا کہ اس کا تعلق فرض کریں ایم پی ایم سے، اس کا تعلق این پی سے، اس کا تعلق پیپل پارٹی سے، اس کا تعلق کسی اور گروپ سے، لیکن ایک ایسے بندے کو جو پتہ نہیں اس کون ہے، کسی کو پتہ نہیں کہ وہ کون ہے، لیکن ان کو ڈائریکٹ لنک کیا گیا پریشنار سے کہ اس کا تعلق پریشنار سے ہے، یہ یہاں سے وہ ڈکیت میں رقم لیتا ہو، ہم پریشنار میں دہشت گردی کرتا ہے، یہ کرتا ہے، یہ پورا مائنڈ سیٹ ہے جو اس مسئلے کو گمبھیر سے
یہ ضروری ہے. اس سے پہلے کہ جو یہ اس لڑکے کا یہ سامنے آیا، ایک تو یہ پتہ نہیں ٹی وی پہ خبر آئی کہ ایک بندہ گرفتار ہو گیا، اب انویسٹیگیشن ہوں گے تو اس کے بعد کوئی وہ ہوگا، جسٹ ایک گھنٹے کے اندر اندر وہ آ جاتے کہ پریشنار سے ہے اس کا وہ یہ ہے اور فلان ہے، لیکن اس سے پہلے ایک ذمہ دار شخص وہ ٹی وی پہ آ کے وہ یہ کہتا ہے، اس سے کوئی ہفتہ 10 دن پہلے کی بات ہے، وہ یہ کہتا ہے کہ جو بینک ڈکیتی ہوتی ہے اس میں زیادہ تر اس علاقے کے لوگ شامل ہیں، اور باقاعدہ وہ نام لیتے ہیں کہ فلان فرقے یا فلان ٹرائب کے. اب آپ ایک چیز کو دیکھیں کہ جو میں نے دیوار سے لگانے کی بات کی ہے، ان لوگوں کو ڈرنا چاہیے، یہ لوگ سازش پہ سازش، پچھلے 25-30 سال جو سازشوں کا مقابلہ توری بنگش قبیلہ کر رہے ہیں، یہ الحمدللہ اب یہ لوگ جو ہے نا، ہمارے جوان جو ہے، ہمارے جو بزرگ ہے، ہمارے جو بچے ہیں، وہ ان مشکلات سے گھبرانے والے نہیں ہیں
انشاءاللہ.
لیکن اصل بات یہ ہے کہ وہ کمینہ پن، وہ ہمارے گورنمنٹ کے اندر یا گورنمنٹ سے باہر یا عام لوگ جو پاڑچنار کے خلاف جو پروپیگنڈا کیا جاتا ہے، جو ایک سازش کی جا رہی ہے کہ ہم ان کو جس طریقے سے بھی ہو ہم ان کو دبائیں، یہ ان کی بھول ہے. جس علاقے کے بچے وہ تعلیم یافتہ ہو، جس علاقے کے لوگ وہ جنہوں نے نظریہ لیا ہو محمد والے محمد سے، جنہوں نے کبھی سر جھکانا سیکھا ہی نہیں ہو، یہ تو 2000-1500-1800 ہمارے شہید گئے ہیں. میں یہ کہتا ہوں، یہ دل کی آواز ہے، کہ وہ بچہ جو جھولے میں رہے، وہ چلنے پھرنے کا قابل نہیں ہو، وہ بھی اگر زندہ ہے نا تو یہ لوگ پاڑچنار کو ٹریننگ کیمپ نہیں بنا سکتے ہیں. ये लोग पड़चिनार को कब्जा नहीं कर सकते हैं।
सही।
ये जो साजिश हो रही है, इस साजिश से सबको मतलब दस्तबरदार होना चाहिए, जो चाहे एजेंसियां हैं चाहे बाहर।
बिल्कुल सही है। उसमें एक चीज मैं एक तो छोटा सा ये मुख्तसर कि हमारे जो लोग हैं उनकी ख्वाहिश किसी भी सतह पे हो, अवलन दीन इस्लाम के बारे में, फिर उसके बाद मुमलिकत खुदादाए पाकिस्तान के बारे में, फिर उसके बाद आप नीचे तक इसको ले जाए अपनी सरजमीन पारचिनार के बारे में, यही एक नजरिया है कि मतलब वतन कायम रहे, जिंदगी तो आनी जानी है, पहले हमारे लिए मोहतरम अपनी दीन और मजहब है, फिर अपनी मुमलिकत खुदादाए पाकिस्तान है, लेकिन उसके बाद जो हमारा जिस इलाके में जन्म है वो भी पाकिस्तान का इलाका है, लेकिन हमारा इलाका है, जिस तरह मैंने कहा वो जो भी माइंड सेट है वो सहूनियज़म की जो एक फिक्र है जो कि हमारी एजेंसियों में भी आई है, लेकिन वो कामयाब हो नहीं सकते क्योंकि उन्होंने देख लिया है और इंशाल्लाह ये कायम रहे।
क्योंकि प्रोग्राम का दौरानिया काफ़ी ज़्यादा हो चुका है और दामन वक्त में गुंजाइश नहीं है, लिहाजा मैं तीनों मेहमानों से एक एक मिनट में गुजारिश चाहूँगा कि ये बताएं कि इस मसले का हल क्या है।
मसला तब हल हो सकता है कि वहाँ पर जो एक्सटर्नल फैक्टर्स हैं, अगर हुकूमत इस मामले को हल करना चाहते हैं और मुखलिस हैं और ये समझते हैं कि 6 लाख की आबादी पाकिस्तानी है और ये इलाका पाकिस्तान का एक हिस्सा है, तो उस एक्सटर्नल फैक्टर को उनको ख़त्म करना होगा। वो एक्सटर्नल फैक्टर तालिबान की शक्ल में उधर मौजूद है, वो उन्होंने पूरा मसला उन्होंने बनाया हुआ है, चाहे वो टल पर अचनार रोड की बंदिश हो या वो लोगों की कत्ल वारत हो, लोगों की ज़बह करने का हो, जो मंसूबे हैं ये सारा एक ही इन्हीं तालिबान ने बनाया हुआ है। और दूसरी बात ये कि उन माइंड सेट, जिस तरह माइंड सेट की बात हुई है कि पड़चिनार के मसले लोगों के बारे में, इलाके के बारे में जो एक माइंड सेट हर इदारे में मौजूद है, इस सोच और फिक्र को ख़त्म करना होगा। अगर इस सोच फिक्र को ख़त्म ना किया गया, इस तरह शबीर भाई ने कहा कि अगर आप किसी को दीवार से लगाना चाहते हैं, उसको लगा रहे हैं, तो उसका रिएक्शन भी हो सकता है, ऐसा ना हो कि फिर यही अवाम इन्हीं लोगों के खिलाफ उठ खड़े हो और इन्हीं लोगों के गिरबानों में उनको गिरबानों से पकड़ लें और यही कि फिर उनका कोई वो ना हो इन इलाके पे, फिर हुकूमत का भी ऐसा ना हो कि हुकूमत का भी कंट्रोल इस इलाके से ख़त्म हो जाए, तो उस माइंड सेट को हुकूमत की जो इदारों में है उसको ख़त्म करना होगा। अगर उसको ख़त्म ना किया गया तो ये मेरे ख्याल से मसले मजीद और भी बन सकते हैं, उसको हल कम नहीं किया जा सकता।
मेरे ख्याल में ये है कि खुद अपनी हुकूमत को, हमारी सेवल को भी और मिलिट्री को भी, जो अमेरिकन या जो बाकी दुनिया की जो वहाँ पर बैठी हुई है उनके साथ जो उनकी एक पहली पॉलिसी को क्लियर करना पड़ेगा कि करना क्या है उस इलाके में या पूरे इलाके में, करना क्या है हमारे खुद लोगों को अपनी मुल्क बचाने के लिए और फिर खसूसन उस खेती को बचाने के लिए। साथ में दूसरा पट्टी भी मिला रहा हूँ, फाटा की सारी एजेंसियाँ, ख्वाह वजीरस्तान है जो भी है, उनको बचाने के लिए पहले इनको अपना विजन क्लियर करना पड़ेगा कि करना क्या है, इन लोगों को बचाना भी है, उनके साथ दो टोक अल्फाज में प्रेशर में नहीं आना है, जो कि हम माली इमदाद के लिए हमने पूरे मुल्क को इग्नोर करना है, उसको हमने छोड़ना होगा, एक सॉलिड उसके साथ पॉलिसी के तहत हमने आना होगा कि हाँ हमारा ये मुल्क है, हम इसको बचाएंगे, जिस तरह वो अपने इलाकों की बात करते हैं हम उस तरह बात करें। और कोई बहीद नहीं है कि यही इलाके जो हैं, ये जो इलाके हैं पहले भी पाकिस्तान के जितने भी जंगों में पाकिस्तान को बचाने में इनका अहम किरदार है, और इंशाल्लाह अज़ीज़ मुमलिकत खुदादाए पाकिस्तान की जोग्राफी एक इंच पर कोई भी अमेरिका नहीं, कोई भी ताकत अगर इनको हुकूमत पाकिस्तान को अपने एतमाद में लें, चाहे जो भी कबाइल है, तो ऐसी कोई बात नहीं होगी, लेकिन यह है कि हुकूमत अपनी क्लैरिटी करे, मुनाफ़कत से निकले, उन आवाम वो जो जिम्मेदारान हैं उनको सही रिपोर्टिंग वालों को भेजे जो क्लियर सूरत हाल बताए, वो ये ना हो कि खुद अमेरिका की भी वो एजेंट हो, कोई मुसाद की भी एजेंट हो, राह की भी एजेंट हो, काम करे खुद हुकूमत में भी बैठे, ऐसे कर नहीं हो सकता।
मेरे ख्याल में मुख्तसरन यही है कि ये लोकल सतह की बात नहीं है कि हमारे मुशरान अपने, मुसरत भाई ने जिस तरह कहा कि या तो हमें एक वो दे दें कि वहाँ के लोकल ट्राइब जो है वो आज़ादाना तौर पर बैठें, तो ये सुबह अगर बैठते हैं तो शाम तक ये मसला हल हो जाए, ये हम बिल्कुल यानी ये दिल से कह रहे हैं कि ये हल हो जाएगा। जो मुख्तलिफ कबाइल के लोग हैं वो इतने तंग हैं, लेकिन जो मुझे अंदाजा
जो
है
जो वहां के मकामी आबादकार
बिल्कुल
हैं, अगर उन कबाइल को खुद इस मसले का हल करने का मैंडेट दिया जाए तो
दिया जाए, और वो जो तालिबान का वो प्रेशर जो है,
एक्सटर्नल
फैक्टर जो है, इसको हटा के इसको भगा दें, उसके बाद एक दिन में ये सारा कुछ मसला हल हो जाएगा, ना सिर्फ पड़ा चिनार का, बल्कि मैं कहता हूँ वजीरिस्तान से लेके बाजौड़ तक ये पूरा एरिया जो है ना वो क्लियर हो जाएगा। लेकिन पड़ा चिनार का मसला यह है कि तालिबान को आप निकालें, लोकल लोग आपस में भाई भाई है। एक दूसरी बात जो है, दूसरी बात वो यह है कि हम जब तक एस्टेब्लिशमेंट की कॉल कर क्यों नहीं बताते हैं लोग, जब तक उनका यही वो है कि यहां पे वो रहे, ठीक है, यहां पे ये लोग इधर ही वो हो, मतलब मसरूफ हो, तो हमारी गुजारिश यह है कि पाकिस्तान को डिस्टेबलाइज कर रहे हैं हमारी अपनी पॉलिसियां, इस पॉलिसी को चेंज करें, इस पॉलिसी को चेंज करने की जरूरत है। अमेरिका हमारे दोस्त आज भी नहीं है, कल भी नहीं है, जिस वक्त हम इंडिया के साथ लड़ रहे थे वो भी हमने देख लिया है कि बेड़ा कितने दिनों में पहुंच गया। तो हमें एस्टेब्लिशमेंट ने और हमारे जो मुख्तलिफ इदारे हैं इनको बैठ के तय करना पड़ेगा कि अमरीका से हम बेजारी का ऐलान करें या ना करें, लेकिन फाटक के अंदर उनसे दो दो टोक अल्फाज में ये कह दें कि फाटक के अंदर हम अमन चाहते हैं, यहां कुछ भी नहीं है। आर्मी संजीदगी से अगर एक दफा उनको मैंडेट दिया जाए कि वो इनको भगाने की सही ऑपरेशन करे, तो ये खाली करा सकते हैं, और लोकल लोगों को मैंडेट दें कि बैठ जाएं अपने मसाइल हल।
नाजरीन इकराम, जैसा कि आपने देखा कि हमने पारा चनार के मसले को बहुत बारीक बीनी और तफसील के साथ जायजा लिया, जिसमें दो तीन बातें खुलकर सामने आईं, जिनमें से एक ये कि वहाँ फ़िरकावाराना फसाद हरगिज़ नहीं है, शिया सुन्नी हमेशा की तरह भाई भाई की तरह रह रहे हैं। दूसरी अहम बात यह सामने आई कि पाराचनार को इंटरनेशनल सियासत के तहत नाअमन किया जा रहा है और एक अखाड़े में तब्दील करने की पूरी कोशिश की जा रही है, क्योंकि जब हम राय हल की बात करते हैं तो सिर्फ एक बात सामने आती है, वो ये कि बैरूनी मदाखलत का खात्मा किया जाए और गैर मुकामी तालिबान को निकाल कर बाहर किया जाए ताकि मकामी कबाइल आपस में मिल बैठ कर खुद फैसला कर सकें। इस उम्मीद के साथ कि पाराचनार का मसला बहुत जल्द हल हो जाएगा, हमें अपनी मुफीद आरा से ज़रूर आगाह कीजिएगा। अपने मेज़बान सैयद बाकर महदी रिज़वी को अलबलाग स्टूडियो से इजाज़त दीजिए। अल्लाह हाफिज़।